جی سے آپ لوگ کیسا رہا آپ لوگوں کا ویکینڈ؟ اچھا رہا، خوب مزہ کیا؟ مزہ نہیں کیا؟ اس قطع کہ آپ لوگوں نے قرآن نہیں پڑھا، اب آپ لوگوں کے مزے کا اسٹائل چینج نہیں ہوا؟ انسان کی چوائس ایک اتنے غیر محسوس طریقے سے بدلتی ہے قرآن پہ آنے کے بعد کہ پتہ بھی نہیں چلتا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہم سب کو بہترین طریقے سے زندگی کی نعمت سے فائدہ اٹھانے والا بنائے. امید ہے کہ آن لائن پہ بھی آواز درست ٹھیک ہوگی. تھوڑا سا لکھ دیجئے، تھوڑی سی آپ لوگ پلیز اپنی لائنیں اگلے کو دیکھ کر سیٹ کریں، کیونکہ پھر مجھے لگتا ہے کہ وہی قرآن کا جو اسلوب ہے کہ فذکر ان ذکر تن فول مومنین، بار بار نصیحت کرنے سے انشاءاللہ بات یاد رہتی ہے. تو سب اپنے سے اگلے کو دیکھیں، تھوڑا سا مور کلین اپ لک آنا چاہیے کلاس کا، اور اللہ تعالیٰ ہم سب کے لیے آسان کرے. شروع کریں گے انشاءاللہ تعالیٰ. جزاک اللہ خیر. ہیٹ تو نہیں چل رہی؟ ہیٹ جی. آپ کو کسی کو سردی لگ رہی ہے کہ گرمی لگ رہی ہے؟ کیا لگ رہا ہے؟ جن کو سردی لگ رہی ہے اس کا مطلب کہ انہوں نے کپڑے پتلے پہنے ہوئے ہیں، اور جن کو گرمی لگ رہی ہے اس کا مطلب انہوں نے بہت کپڑے پہن لیے ہیں. ٹھیک ہے، تو سیلف سفیشینٹ ہوں، انرجی کو سیو بھی کرنا چاہیے. ایک یہ صرف بجلی کے بل اور منی کی میٹر نہیں ہے، اصل میں اس میں ہوتا کیا ہے کہ ہم جب ہر وقت اپنے جسم کو بالکل ایسا رکھتے ہیں کہ بس جو ہم چاہیں وہ ہو، تو پھر ہمارے باڈی میں ریزسٹنس نہیں ہوتی. پھر کبھی ایسی یا ہیٹ نہیں ہوگی نا تو بہت ہی ٹھنڈ لگے گی. تو ہماری باڈی میں اللہ سبحانہ تعالیٰ نے اتنی زیادہ فلیکسیبلٹی رکھی ہے کہ ہم گرمی سردی کو خود بخود مینیج کر لیتے ہیں. تو جتنا بھی زیادہ اپنے آپ کو انڈیپینڈنٹ رکھیں، فائدہ آپ کا ہی ہوگا. غصہ تو آپ کو آتا ہے ان باتوں پہ، لیکن چلے اب نہیں آتا تو اور بات ہے، پہلے تو آتا تھا. چلیے شروع کرتے ہیں. کھول لیجیے، سب کھول لیں اپنی چیزیں. نحمده ونصلي على رسوله الكريم، اما بعد، فاعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. رب يسر ولا تيسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. سبق نمبر 92، آیت نمبر 85 سے 102، سورۃ الاعراف. لیسن نمبر 92، آیت نمبر 85-102. ہمارے نویں پارے کا یہ پہلا سبق ہے، لیکن یہ ہے کہ ہم ادھر سے اس میں چند آیتیں آپ دیکھیں گے کہ یہ آٹھویں پارے کے آخر سے ہیں. تو جو لوگ بھی اس کو سنتے ہوئے تھوڑا سا پریشان ہوں کہ یہ آیتیں کہاں سے، تو ہمارے آج کے سبق کی جو چند آیتیں ہیں وہ کہاں سے ہیں؟ آٹھویں پارے کے آخر سے ہیں. بہت ہی خوبصورت سبق ہے. ہم تھوڑا سا پہلے سبق کی بات کریں گے، پھر اس کے بعد انشاءاللہ تعالی خلاصہ کریں گے. بلکہ میرے دل میں یہ تھی، کل دو تین دن مل گئے ویکینڈ پہ اس سبق کو دیکھنے کو، تو میں سوچ رہی تھی کہ آج کا سبق جو لوگ مس کریں گے، یا ہو جائے گا، ہو جاتا ہے انسانوں سے، تو وہ بہت کچھ مس کر دیں گے. کیونکہ آج کے سبق میں ہم انسانوں کو پیش آنے والے حالات یعنی مشکلات اور آزمائشیں، اس کی وجہ دیکھیں گے. کیا ہے آج کا تھیم؟ کہ ہمیں مشکلات کیوں آتی ہیں، کیا خیر میں بھی کوئی آزمائش ہوتی ہے، اور تیسری بات یہ ہے کہ مشکل حالات میں مومن کا رویہ کیا ہوتا ہے. اس کے ساتھ ساتھ ہم اس سبق میں دیکھیں گے کہ جب اللہ تعالیٰ کسی کے اوپر حجت تمام کر دے، تو پھر وہ اس قوم کے ساتھ کیا معاملہ کرتا ہے، اور کیا انسان اللہ کی نعمتوں کو ہمیشہ اپنے لیے ایک انعام سمجھے، یا نعمتیں انسان کی پکڑ کا بھی ایک دوسرا روپ ہوتی ہیں. قوموں کے حالات ہم پڑھتے آ رہے ہیں. تھوڑا سا آپ کو سورت کے شروع میں بھی یہ بات بتائی گئی تھی کہ سورت الاعراف کا جو بنیادی تھیم ہے وہ تذکیر بالایام اللہ ہے. مختلف قوموں کے حالات کو سامنے رکھتے ہوئے اللہ تعالیٰ ہم سب کو یہ چیز دکھا رہے ہیں کہ کس طرح سے قومیں جب اللہ کے بھیجے ہوئے رسولوں کی قدر نہیں کرتی، ان کی آمد کو کوئی نوٹس نہیں دیتی، वो फायदा जो उनसे ले सकती हैं वो नहीं लेती, और उनके आने पे अल्लाह ताला की तरफ से जो कौमों के ऊपर नेमतों की बारिश होती है उसमें से हिस्सा नहीं लेती, तो उनके साथ क्या होता है। अगली चीज जो आज के सबक में बहुत ही खूबसूरत है, हालांकि आयतें आज बहुत थोड़ी हैं आप देखेंगे, लेकिन यह है कि इसका मैसेज बड़ा स्ट्रांग है, और वो क्या है कि इंसान को रिस्क कैसे मिलता है, यानी अल्लाह की तरफ से बरकात लेने का क्या तरीका है।
दो गाड़ियां सॉरी ब्लॉक कर रही हैं।
जी, ये कोई दो गाड़ियां ब्लॉक कर रही हैं, आप इस नंबर बता दीजिए इनको।
एक निसान है 0V56 0HF और दूसरी है BMW YA12 CS1। BMW किसी की है वरना ऑफिस यहाँ पे है किसी की BMW?
जी बस खामोशी से निकल जाए, कोई बात नहीं, क्योंकि आजकल आपको पता है
नहीं।
और माशाल्लाह रोज ही अब जगंग होती है, तो एक इसका अभी यहाँ रुके हैं तो एक दो हम अपने लिए इसमें ये चीजें भी देख सकते हैं कि कार पूल ज्यादा से ज्यादा करें, अपना सदका जारिया बढ़ाएं, एनर्जी कम हो, जो लोग एक इलाके से आते हैं वो सारे कोशिश करें कि एक दूसरे को राइड दें और खुशी से लें, अपनी किसी को इस नेमत से इस नेकी से महरूम ना रखा करें, क्योंकि ये अल्लाह ताला की तरफ से एक मौका किसी को मिलता है। बाज़ लोग बड़ा तकल्लुफ करते हैं, नहीं आपको तकलीफ होगी, नहीं आप मेरे लिए घूम के आएंगी, तो आपको क्या पता कि ये छोटी सी तकलीफ उसके लिए कितनी बड़ी खैर का जरिया बन जाए। और दूसरी बात यह है कि अगर आप लोग जल्दी आते हैं तो अपनी मैक्सिमम गाड़ी को स्पेस को मैक्सिमम आगे यूज किया करें। समटाइम आप देखते हैं के गाड़ियों के बीच में, यानी एक गाड़ी ऐसी है दूसरी थोड़ी सी, इस तरह से खास तौर पे इस हिस्से में जब होती हैं तो बीच में थोड़ी सी जगह वेस्ट होती है। बहरहाल वापस चलते हैं अपने सबक पे कि हम इस सबक में देखेंगे कि अल्लाह ताला की तरफ से बरकतें कैसे मिलती हैं, क्या नाफरमानियां और अल्लाह की बात को ना मानना हमें दुनिया की नेमतें अता करवाता है, या फिर अल्लाह की बात को मानकर फिर इंसान हकीकत में अल्लाह की तरफ से रहमतों को पाता है। बहुत ही ज्यादा सोच देने वाला सबक है, हम शुरू करेंगे। पीछे अंबिया कराम के किस्सों में हमने देखा कि अभी तक हम तीन नबियों के किस्से पढ़ चुके, और इस पिछले सबक में थोड़ी सी बात हुई थी, लेकिन थोड़ा सा उसको थोड़ा बढ़ाना चाहूंगी कि अल्लाह सुबहाना तला ने कुरान पाक में अंबिया कराम के किस्से बहुत ज्यादा बयान किए हैं। दो लफ्ज अमूमन आप सुनेंगी, एक है कससुल अंबिया और एक है अम्बा उर रसुल, दोनों लफ्ज कुरान में आते हैं। जहां भी लफ्ज कससुल अंबिया होगा ना तो उसमें स्टोरीज होंगी, जैसे बेस्ट स्टोरी है सूरत यूसुफ, हजरत यूसुफ अलैहिस्सलाम की पूरी जिंदगी को एक ही स्ट्रेच में अल्लाह ताला ने सूरत यूसुफ में पेश कर दिया, ठीक है। उसमें अमूमन नबी का मैसेज नहीं होता, नबी के हालात जिंदगी होते हैं जिसको आप सीरा ऑफ द प्रॉफिट कह लें, लेकिन दूसरी किस्म जो इस वक्त हम पढ़ रहे हैं ये होती है अम्बा उर रसुल। अम्बा है नबा से, नबा कहते हैं खबर को, तो अम्बा उर रसुल जो होती है ना इसमें नबियों के पैगाम पे बात होती है, अल्लाह के नबियों ने क्या मैसेज दिया और लोगों ने उस पैगाम के जवाब में क्या रिस्पॉन्स किया। छह नबियों का तस्करा अमूमन इसमें ज्यादा है, बात पीछे हो गई थी क्योंकि ये छह जो थे अरब पेनिनसुला जो है यानी अरब के सरजमीन के इर्द गिर्द थे और मक्का वाले इन लोगों से आगाह थे। इसका ये मतलब नहीं है कि सिर्फ यही छह हैं, कुछ नबियों का तस्करा थोड़ा है, लेकिन जिनका हम यहां पढ़ रहे हैं ये छह हैं। तीन हजरत इब्राहिम के दौर से पहले के, उस दौर में अमूमन जो फसाद था वो शिर्क का था, हजरत नूह के दौर में जो शिर की रीत पड़ी तो वो चलते चलते उसका असर हजरत इब्राहिम के दौर तक नजर आता है, हत्ता कि आगे जाके आप हजरत इब्राहिम के अपने हालात में पढ़ेंगे कि उन्होंने अपने हाथों से बुत तोड़े थे। इसके बाद इंसानियत जो थी वो थोड़ी एडवांस होती गई, और याद रखिए कि जितना इंसानों का इंटरेक्शन बढ़ता है, उनकी दुनिया में इन्वॉल्वमेंट बढ़ती है, उतने ही फितने और फसाद बढ़ते हैं। उसके शिर्क के बाद जो अगला फितना और फसाद फैला था वो क्या था, बेहयाई का, और जिसके अंदर लोगों ने नफ्स की बातों को मानकर फितरत के खिलाफ चलना शुरू किया। इसका तज़किरा हम अपने पिछले सबक के आखिर में हजरत लूत अलैहिस्सलाम की कौम में पढ़ चुके, तो आप कह सकते हैं कि वाकई लूत जो है या कौम लूत जो थी इंसानियत में फैले हुए ऐसे फितने के जिसमें नफसानी ख्वाहिशात, आज के दौर में इसको आप जिना बदकारी होमोसेक्सुअलिटी लेस्बियनिज्म कह दें, अल्लाह ने उस जुर्म पे एक पूरी कौम को उठा के पटख दिया। आज के दौर में अगर आप देखें तो एड्स इसी अजाब की एक दूसरी कड़ी है। हम चूंकि इनको बीमारियों के नामों से और इनके रीजंस और फैक्ट्स की वजह से जानते हैं तो हम नहीं समझते कि ये अल्लाह की पकड़ है, लेकिन हकीकत है कि आज غالباً دنیا میں شاید ہر 5-6 میں سے ایک شخص کو کہتے ہیں کہ ایڈ کا مرض ہے اور نہ سمجھ آنے والی بیماری, اور آگے اس کی اب نئی سے نئی صورتیں آ گئیں. تو یہ اصل میں انسانیت کو ایسے ہی تحفے دیے گئے. اگر آپ دیکھیں کہ زنا تو پھر بھی فطرت میں, اپوزٹ سیکس کی اٹریکشن شیطان بڑھا دیتا ہے, لیکن اللہ نے رکھی ہے, زین للناس حب الشہوات. لیکن جو سیم سیکس اور ہومو سیکشوالٹی ہے, یہ بالکل فطرت کے بھی خلاف جانا ہے. یعنی آپ کہیں کہ اس میں انجوائمنٹ سے زیادہ نفس کی باتیں ہیں, لیکن آج نہ صرف یہ کس کو ایکسیپٹ کیا گیا بلکہ ایکسپیکٹ کیا جاتا ہے. بڑے بڑے نام آپ کو مجھے لینے کی ضرورت نہیں ہے, آپ خود جانتے ہوں گے کہ کس طرح سے آج بڑے بڑے پریسٹ, سیاستدان اور بڑے بڑے فنکار, آرٹسٹ, وہ صاف کہتے ہیں یس آئی ایم گے, یس آئی ایم لیسبین, اٹس مائی اسٹائل آف لائف. تو یہ ساری چیزیں کیا ہوتی ہیں کہ انسان کا جو دماغ پلٹ جاتا ہے نا, تو اس کو ٹھیک غلط اور غلط ٹھیک لگتا ہے. وہی کہتے ہیں نا, جو نہ تھا خوب وہ خوب ہونے لگا. آج جب ہم جس نبی کا قصہ پڑھنے لگے اپنے سبق کے آغاز میں, یہ قوم شعیب ہے, ان کے بارے میں تھوڑی سی باتیں بھی جان لیتے ہیں تاکہ پھر ان کے بارے میں سننا اور سمجھنا آسان ہو. قوم شعیب کا مسئلہ مال تھا, بڑی مالدار قوم تھی, آپ کہہ لیجئے کہ بزنس مائنڈڈ لوگ تھے. اور ان کا خیال کیا تھا کہ اللہ کی فرما برداری کے ساتھ تو مال کبھی کمایا ہی نہیں جا سکتا, اور آج کے دور میں کیسے ہو سکتا ہے, اور آج کے دور میں ممکن ہی نہیں کہ انسان ایمانداری کے ساتھ رزق حاصل کرے. اور کچھ اس قسم کے سلوگن سے ان کے بھی کہ یہ نافرمانیوں میں آ گئے. قرآن نے ان کی جو بیماری پیش کی ہے بہت کھول کے, وہ کیا تھی کہ یہ ناپ تول میں کمی کرتے تھے, ڈنڈی مارتے تھے. اور یہ اتنا بڑا جرم ہے کہ جس پہ قرآن پاک میں ایک پوری سورت ہے, سورت المطففین. تو اس میں ہم دیکھیں گے کہ آج کے دور میں کیا اکنامکس اسلام کے انڈر نہیں آ سکتی, کیا آج اگر ہم اسلامک اکنامکس کو عام کریں, اسلامک بینکنگ بنے اور اسلامائز کر دیا جائے ان ساری چیزوں کو, تو کیا خیال ہے کہ ایسے معاملات میں اللہ کی طرف سے برکت نہیں آئے گی؟ انشاءاللہ آج تو مجھے لگتا ہے کہ جو سبق ہے اس میں آج کے دور کی بہت کرنٹ ایشو پہ بات ہو رہی ہے. مدین کا علاقہ تھا, حضرت ابراہیم علیہ السلام کے دو بیٹوں کے نام تو آپ نے میں نے بہت کثرت سے سنے ہیں, کون کون سے؟ اسماعیل اور حضرت اسحاق. ایک اور تیسرے بیٹے بھی تھے, ان کا نام لکھ لیجئے, ان کا نام مدیان تھا. بی بی کتورا کے بدن سے پیدا ہوئے تھے, یعنی ایک بیٹی بی بی ایک بیوی ان کی ہاجرہ اور ایک بی بی سارا, اس سے تو ہم سب واقف ہیں. لیکن آپ کو معلوم ہے کہ پہلے دور میں ایک سے زائد بیویاں عام تھیں. تو ابراہیم کے بیٹے مدین یا مدیان, ان کی تیسری بیوی قطورہ کے بطن سے پیدا ہوئے تھے, اور اسی نسل سے پھر یہ علاقہ, جس بستی میں یہ لوگ آباد ہوئے, تو یہ علاقہ مدین کہلایا. آگے جا کے انشاءاللہ ہم سورہ قصص میں خاص طور پہ مدین کا نام حضرت موسیٰ کے ناطے سے بھی پڑھیں گے, اور وہاں بھی حضرت شعیب کا ذکر مل جاتا ہے. حجاز کے شمالی شمال مغرب, یعنی آپ کہہ سکتے ہیں کہ نارتھ ویسٹ سائڈ پہ یہ علاقہ موجود ہے, اور اگر فلسطین یعنی پیلسٹائن سے آپ آئیں تو ساؤتھ سائڈ میں بحر احمر, جس کو آج کیا کہتے ہیں, ریڈ اوشن, ریڈ سی جو بھی ہے, اور خلیج عقبہ کے کنارے پر واقع یہ ایک بستی تھی. تجارت پیشہ قوم تھی, اور اس راستے سے مختلف علاقوں میں مکہ, یمن اور شام, مختلف طرح سے تجارتی شاہراہ جو تھی وہ اسی علاقے سے گزرتی تھی. اس قوم کی چھوٹی چھوٹی بستیاں تھیں. کہتے ہیں کہ عربوں کا بچہ بچہ مدین سے واقف تھا. یہ ایسی جیسے آج کے دور میں دبئی معروف ہے, بچے بچے کو لفظ دبئی پتا ہوگا نا, اس طرح کی مثال ہے, یا کوئی اور ملک بھی. یہ بستی مٹ چکی تھی, اس کے باوجود عرب لوگوں میں ان کی شہرت باقی تھی. یہ بھی ایک عجیب کہانی ہوتی ہے. اپنے دور میں جو بستیاں اللہ کے عذابوں سے ہلاک کی جاتی ہیں, بعد والے لوگ ان کو پیرامڈس کے نام پہ, اور بعض دفعہ سارے قدیمہ کے نام پہ, اور بعض دفعہ اس طرح کے کچھ اور خوبصورت سلوگن دے کے یاد رکھتے ہیں, مشہور کرتے ہیں. آج بھی اگر آپ ایجپٹ میں جا کے دیکھ لیجئے, گلی گلی آپ کو فرعون کا بت دکھے گا اور فرعونی کلچر کی یادگاریں. قرآن نہ پڑھا ہو تو ایجپٹ جا کے آپ سوچتے ہیں واہ واہ کون فرعون تھا, کبھی ہم بھی اس کو ملتے ہیں, یعنی فیلنگ ہی آتی ہے کہ ہیرو شپ. اسی طرح ان لوگوں کی شہرت بڑی عام تھی, لوگ ان کو یعنی آئیڈیالائز کرتے تھے. اور عربوں کے تجارتی قافلے مصر اور شام کی طرف جاتے ہوئے رات دن ان کے آثار قدیمہ سے گزرتے تھے. اب دیکھیں, جب لوگ کچھ راستوں سے بار بار گزرتے ہیں نا, تو پھر ان کو وہاں جاتے ہوئے خوف نہیں آتا. حالانکہ نبی صلی اللہ علیہ وسلم نے تبوک کے سفر میں جب ایسی کچھ بستیوں سے گزر کیا, تو آپ نے فرمایا کہ اپنی اونٹنیوں کی رفتار تیز کر لو, اور आजजी के साथ और अपने आप को हम्बल फील करवाते हुए अपने सरों पे कपड़े डाल लो, यानी रोते हुए गुजरो। हत्ता कि वहां के कुओं का पानी लेने से आपने इनकार कर दिया। कुछ लोगों ने आटा गूंद लिया था उस पानी से, तो आप नबी सल्लम ने वो आटा फिकवा दिया, ऊंटों को खिला दिया, हालांकि जैशुल उसरा था, इतनी तंगी थी। तो क्या पता चला कि तबाहशुदा बस्तियां आज म्यूजियम्स की शक्ल में, या आज के दौर में उनके लिए कुछ आर्ट गैलरीज के नाम दे दिए जाएं रॉयंस की सूरत में, चाहे आप उसको सिंध वैली कल्चर का नाम दे दें, या बुल कह दें, या डांसिंग डॉल कह दें, या आप उसको कुछ भी कह दें, पसंदीदा नहीं है वहां जाना। आप दुनिया के किसी मुल्क में जाते हैं इबरत के लिए, अल्लाह की कुदरतों को देखने जाइए, लेकिन इस तरह की चीजों को देखने के जाने की ख्वाहिश भी इंसान के अंदर नहीं होनी चाहिए। पहले दौर में रिवाज क्या था कि जब किसी एक बड़े आदमी के साथ कोई निस्बत जुड़ती तो आहिस्ता आहिस्ता फिर उसकी सारी आल औलाद उसी की आल कहलाती, यानी मिदियन से मिदियान और आले मिदियन ये सारे बन गए। तो अरब में जो लोग थे वो बनी इस्माइल क्यों कहलाए, क्योंकि अरब में हजरत इस्माइल थे। औलादे याकूब के साथ बनी इसराइल का नाम आ गया। इसी तरह से मदियन की सारी आबादी भी इस बेटे मिज्यान बिन इब्राहिम के नाम से बनी मिज्यान कहलाई, और इसी से फिर नाम भी मारूफ हो गया। इस कौम में अल्लाह ने अपना पैगाम देने के लिए जिस बंदे को चुना उसका नाम शुएब था। ये भी अल्लाह ताला की एक खास रहमत होती है कि जहां बिगाड़ बढ़ जाता है वहां अल्लाह फिर ऐसे ही बंदे को भेजता है। हकीकत में बनी इसराइल की तरह ये कौम भी इब्तदा में मुसलमान ही थी। हजरत शुएब अलैहिस्सलाम जब उस बस्ती में आए तो इनकी हालत एक बिगड़ी हुई मुसलमान कौम की थी। नोट करें, अल्लाह हिदायत के मौके मुसलमानों को देता है, मुसलमान कितना भी बिगड़ जाए अल्लाह उसकी हिदायत के लिए कुछ ना कुछ सोर्स पैदा करता ही रहता है। लेकिन जब काफिर शख्स अपने इनकार के साथ कुफर पे डम जाता है तो एक वक्त ऐसा भी आ जाता है कि अल्लाह ताला फिर उसकी हिदायत की फिक्र नहीं करता। लिहाजा हजरत शुएब अलैहिस्सलाम एक बहुत इंटेलेक्चुअल पढ़ी लिखी कौम की तरफ चूके आए थे, तो अल्लाह ताला ने इनको बोलने की बड़ी खूबसूरत सिफत दी थी। इतनी मुअस्सर, इफेक्टिव, पुरतासीर बात करते कि इनका लकब खतीबुल अंबिया पड़ गया। खतीब तो समझते ही है ना, खुतबा देने वाला, यानी बात बड़े ढंग के साथ करते थे, खूबसूरत तरीके से करते थे। आप कह लें कि जिस वक्त ये बनी मिज्यान में आए उस वक्त उस बस्ती की हालत ऐसी थी जो मूसा अलैहि सलाम के आने पर बनी इसराइल की थी। कट हुज्जतियां पीछे पड़ चुके हैं ना, कहानियां, हीला साजियां, अपने गुनाहों को लीगलाइज करना, दिस एंड दैट था। हजरत इब्राहिम अलैहिस्सलाम के बाद तकरीबन 600 से 700, यानी 600 to 700 years तक ये कौम मुशरिक और बदअखलाक कौमों के दरमियान में रही। यहाँ एक जुमला नोट करें जो पीछे सूरह मायदा में भी आपको बताया गया था कि आज का मुसलमान बिगड़ा है गैर मुस्लिम को देखकर। ज्यूज और क्रिश्चियंस को आप करीब में देखते हैं, हर दौर के मुसलमान, हर नबी जैसे कि ये मिज्यान के लोग थे, ये भी मुशरिक और बदअखलाक कौमों के बीच में जब एक लंबा अरसा रहे तो इनके अखलाक बिगड़े, शिर्क सीख गए, बदअखलाकियों में आ गए, लेकिन ईमान का दावा बरकरार था। वी आर मुस्लिम, कोई कह के तो देखे आप मुसलमान नहीं, और ना सिर्फ ये के दावा बल्कि फखर बाकी था, उसके ऊपर बहुत फखर किया करते थे। इस कौम में जो खराबियां थी, नंबर एक शिर्क और नंबर दो तिजारती मामलों में बददियानती। अल्लाह सुब्हान तआला ने इन दोनों चीजों की इस्लाह के लिए हजरत शुएब अलैहिस्सलाम को भेजा। अभी हम जब इनकी आयात पढ़ेंगे तो आप खुद इनके लफ्ज और इनकी बातों से फील कर लेंगे कि ये कौम कितनी ओवर कॉन्फिडेंट थी। गलत बात हो जाती है इंसान से, लेकिन गलत बात को सुनकर मान लेने वाले गलती ना करने वालों से अच्छे लगते हैं कि मान गए, लेकिन जब कोई अपनी गलती को मानना ही ना चाहे और जब कोई एहसास दिलाए तो वो आगे से बल्कि डिफेंसिव होते हुए ऑफेंसिव होने लगे, तो याद रखिए कि फिर ऐसी कौमें अल्लाह के अजाबों को बुलाती हैं। इन लोगों ने कुछ ऐसे ही हालात का जिक्र किया। आइए अब थोड़ा सा इन आयात को लेकर साथ चलते हैं और फिर बाद में खुद ब खुद हम आज के दौर की जो माली मामलात में कमी बेशी हैं उस तक पहुंच जाएंगे। अल्लाह सुब्हान तआला फरमाते हैं, आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम, व इला मदयना, और मदियन की तरफ। क्या मुराद है? अब वो बात सारी जहन में रखिए, अहले मदियन मुराद है, مدین میں رہنے والے. اب وہ ساروں سے مراد وہ بستی کے لوگ ہیں. اخاخم شعیبن, ان کے بھائی شعیب کو, یعنی مدین کی طرف کیا کیا ہم نے بھیجا, ان کے بھائی کو. بھائی کیوں کہا؟ وہی بات جو پیچھے گزر چکی کہ یہ لوگ نسبی طور پر ایک ہی قوم سے تھے, اور اللہ سبحانہ تعالیٰ کمیونیکیشن سکلز بڑھانے کے لیے, ایک دوسرے کی بات, ان کے پوائنٹ آف ویو کو سمجھنے کے لیے نبیوں کو عموماً انہی کے کلچر میں بھیجتا تھا. یہ بالکل ایسے ہی ہے جیسے آپ اس وقت اردو کی تفسیر سن رہے ہیں نا. ہم 10 زبانوں میں بھی سن لیں, سمجھ تو آ جاتی ہے, لیکن دل اپنی زبان میں اٹکتا ہے, اور اپنی زبان کے بندے سے اور اپنے کلچر, جیسے ہم پاکستانی ہیں تو پاکستانیوں سے سن کر سیم کلچر کی بھی انسان کو خوشبو آتی ہے. اسی لیے بعض یہ ایک فطری سی بات ہے کہ ہر کلچر کا بندہ اپنے ہی جیسے لوگوں سے بات سن کر خوش ہوتا ہے اور اس کو پسند کرتا ہے. تو اللہ تعالیٰ نے ادھر ان کو بھیج دیا. پھر اس کے بعد کیا ہوا؟ قالا یا قوم عبد اللہ, کہنے لگے میری قوم اللہ کی عبادت کرو. کیونکہ ما لکم من الہ غیرو, کوئی نہیں ہے اس کے سوا الہ, کوئی معبود نہیں, کوئی پالنہار نہیں, کوئی رزق دینے والا نہیں, کوئی لینے والا نہیں ہے. یعنی گویا کہ پہلی دعوت جو ہے وہ ان کی شرک سے رد کی تھی. جی یہ گاڑی ہے ٹویوٹا 0Y07UHM, جس کی بھی ہے پلیز آپ جا سکتے ہیں, اس کو چینج کر دیجئے گا. یہ والا دروازہ کھلوایا تھا آج ہم نے بیچ کا احسان سے, تو اگر تھوڑی کہہ کے نا ادھر ہی کھڑی کروا دیں. ٹھیک ہے, چلیے. قال یا قوم اعبدوا اللہ ما لکم من الہ غیرہ, کہنے لگے اے میری قوم نہیں ہے تمہارا کوئی الہ اللہ کے سوا. قد جاتکم بینتم من ربکم, بے شک آ گئی تمہارے پاس روشن دلیل تمہارے رب کی طرف سے. سوال پیدا ہوتا ہے کہ یہاں روشن دلیل کیا ہے؟ دیکھیے کہ پچھلے قصے میں تو ہم نے پڑھا تھا نا, ناقت اللہ تھی, اونٹنی تھی, قوم سمود کے پاس بھیجی گئی. تو اس قوم کے پاس بینہ یا دلیل کون سی آئی؟ دیکھیے وقت کا رسول سب سے بڑی بینہ ہوتا ہے. پوری سوسائٹی جب ایک رنگ میں رنگی جائے تو کسی بندے کو اللہ اپنا بنا لے کہ اس پہ ماحول کا, رنگ کا, معاشرے کا, ایئرز کا اثر نہ دکھے. جو ہر رنگ سے آزاد صرف اللہ کا بندہ بنے, صبغت اللہ میں رنگا ہوا, وہ اپنی جگہ ایک نشانی ہوتا ہے. سورۃ البینہ پوری ہے, اگر آپ تیسویں پارے میں پڑھیں تو نبی صلی اللہ علیہ وسلم اس کا ٹاپک ہے. تو رسول کی اپنی ذات ایک بینہ ہوتی ہے. آج کے دور میں ہر وہ بندہ ہم سب کے لیے بینہ ہے کہ وقت کے بدلتے تقاضوں سے دین پہ عمل نہیں بدلتا. آج بھی آپ اس کو دیکھتے ہیں تو اس سے آپ کو دور صحابیت اور قرون اولی کی خوشبو آتی ہے. لیکن وہ لوگ جو دین کے نام پہ دنیا میں آسانیاں چاہتے ہیں اور خواہشوں پہ قابو نہیں پا سکتے, تو وہ کبھی بھی دوسروں کے لیے بینہ نہیں بنتے. دوسری چیز جہاں بینہ سے مراد وہ صحیفے اور وہ وائس موائس خطبے جو حضرت شعیب نے ان کو دیے, یہ بھی اللہ کی ایک رحمت ہوتی ہے کہ اللہ قوموں کی ہدایت کے لیے کبھی ریٹن فارم میں اور کبھی نبی کی زبان سے ایسی پر اثر باتیں ڈال دیتا ہے لوگوں کے کانوں میں کہ جو حقیقت میں پھر ان کے لیے اللہ تعالیٰ کا ایک انعام ہوتی ہیں. ہمارے لیے بھی اس میں نصیحت ہے, اگر ہمیں کوئی بات اچھی لگے, اس دل پہ اتر جائے, تو اس کو تھام کے رکھ لیں. کیونکہ ہر بات بھی سمجھ نہیں آتی اور ہر چیز کا دل پہ اثر بھی نہیں ہوتا. تو گویا کہ یہاں پھر ایک اور بات سمجھ آ گئی کہ ہمارا دین دلیل کا دین ہے. نہ تو اپنی ذات سے نبی نے جھکایا, دیکھو میں کتنا اچھا ہوں, کتنا خوبصورت ہوں. دیکھیے ابھی تک آپ نے نبیوں کا ذکر جو سنا, کبھی ان کی شکل و صورت دیکھی؟ قد کاٹ, حسب نصب نہیں, بس ہمیشہ بات ہوئی تو اس میسج کی ہوئی جو ان کو دیا گیا. یہ اسلام کی بہت بڑی خوبی ہے. اسلام علاوہ دوسرے مذاہب میں جو شرک پھیلا نا, اس کی بہت بڑی وجہ یہ ہے کہ لوگ پیغام کو چھوڑ کر پیغام لانے والے کے پیچھے پڑ گئے. ابھی اس قوم کبھی زوال دیکھیے گا کہ لوگوں نے جب بات نہ ماننی چاہیے نا تو پیغام تو بدل نہیں سکتے تھے, تو پیغام دینے والے کو بدنام کرنا شروع کر دیتے تھے, ایسی ایسی باتیں اس کے بارے میں معروف کر دیتے تھے کہ جس کی وجہ سے ہدایت کی طرف آتے آتے لوگوں کے قدم ہٹ جاتے تھے. تو لہٰذا کہنے لگے کہ دیکھو تمہارے پاس تو بینہ آ گئی, اللہ نے تم پہ اپنا فضل کیا, اب کیا کرو؟ فَأَوْفُ الْكَيْلَ, پس پورا کرو کیل کو. کیل کیلا یا قیلو, کیل وزن کو کہتے ہیں. والمیزان, اور میزان کو. کیل عموماً لیکوڈس کا ہوتا ہے, جس طرح لیٹرز, گیلنز, हाँ, और मीजान वजन से है, वाज़न ज़ानून इसका रूट है, यानी जिस चीज को तोला जाए, यानी लाइक सॉलिड्स जो होते हैं, दालें चावल इस तरह की चीजें। लेकिन आप इन दोनों को जमा कर लें तो सारी बातें एक ही समझ आ जाती हैं, कि हर तरह की वो चीजें जो के तोली जा सके, जिस तरह से भी तोला जाए। यहां देखिए कि शिर्क आ गया था तो शिर्क पे बात की, और उसके बाद डायरेक्ट वो बात जो उनमें थी उसका तذکرہ कर दिया। यहां से एक पैगाम की दावत देने, पैगाम या दावत देने वाले का एक अमल का नुक्ता दिखता है, इधर उधर की बातें किए बगैर टू बी डायरेक्ट। हम बाज़ वो लोगों से इतना डर जाते हैं, उनके सहर में मुब्तला हो जाते हैं, वो माइंड करेंगे, उनको बुरा लगेगा, और असल बात को बताने से पहले या उसके बाद इतना कुछ लगा देते हैं कि वो बात, वो पैगाम इतना या तो डाइल्यूट हो जाता है या हाइड हो जाता है, कि बात समझने सुनने के बावजूद भी अगला उस तक नहीं पहुंचता। तो सीधी सीधी बात है भाई, कि लोगों नाप तोल में कमी ना किया करो। देखिए, नाप तोल में कमी एक तो जाहरी है ना, कि चीजों का तोलना लाना देना, लेकिन एक इसका थोड़ा सा साइड का इश मीनिंग भी निकलता है, कि लोगों को उनके हक दो। नबी को उसका हक नहीं दे रहे थे, नबी की बात सुन के मजाक करते, ठट्ठे उड़ाते, तो अल्लाह कह रहे हैं कि नबी की बात को सुनो, उसको ड्यू हक दो, वो तुम्हें जो बात कहता है उसको मानो, ताकि तुम अल्लाह तआला की पकड़ से बच जाओ। खैर, ये बात पूरी हो गई, खत्म, ठीक है, नाप भी करो पूरा, तोल भी पूरा करो। साथ देखिए कि नबी की मोहब्बत और उसका इखलास अगली बात से भी आप फील करेंगे, कैसी कौमें जो इतनी ज्यादा आगे बढ़ चुकी होती हैं, लेकिन नबी कोई मौका नहीं जाने देते उन लोगों की इसलाह का। एक बुराई की बात करके, दूसरी बुराई की बात करके, अब आगे क्या कहा? ये तो कहा कि ये करो, और अब बताया जा रहा है कि क्या ना करो। वला तबखसु नास अशियाअहुम, और लोगों को इनकी चीजें कम करके ना दिया करो। खास तौर पे इस हिस्से में नबी की रिस्पेक्ट की बात आती है, लोग कह के इशारा दे दिया कि लोगों को उनका ड्यू हक दो। हदीस में भी आता है कि उनजिलु नास मनाजाहुम, लोगों को उनके मुकाम और मर्तबे के मुताबिक ट्रीट करो। तबखसु का लफ्ज है ना, बखीसा से है, बा खा सीन कमी के तरफ इशारा है, और अशिया शयून की जमा। और क्या ना करो, वला तुफसिदु फिल अर्दी, और ना तुम फसाद करो जमीन में, बाद इस्लाहिहा, उसकी इस्लाह के बाद। सवाल पैदा होता है कि ये कौन सा फसाद था? लफ्ज फसाद सुनते ही अमूमन हमारे जहनों में क्या आता है? गोलियां चलना, हड़ताल होना, कर्फ्यू लगना। यहां से आपका पता चलेगा कि इनका फसाद माली फसाद था। जब लोग अल्लाह सुबहाना ताला के दिए हुए असूलों को पीछे करके, सरफे नजर करते हुए, ओवरलुक करते हुए, अपनी मर्जी के मुआशी कानून ले आते हैं, तिजारत की जगह सूदाम होने लगता है, ईमानदारी की जगह बेईमानियां शुरू हो जाएं, तो अल्लाह के निजाम में खलल पैदा होता है। कायनात में हर चीज को अल्लाह ताला ने एक तरीका सिखा दिया, हर मखलूक को पता है। देखिए, शेर गोश्त खाता है, वो घास की तरफ मुंह भी नहीं डालता। बकरी घास खाती है, उसके लिए गोश्त हराम है। बकरी भूख से मर जाएगी लेकिन गोश्त नहीं खाएगी, ये है फितरत। इंसान फसाद कब डालता है? कि हलाल को हराम और हराम के बाद हलाल। कब? बाद इस्लाहिहा, उसकी इस्लाह के बाद। मतलब जब तुम्हें अल्लाह ने इस दुनिया में भेजा, ये दुनिया बड़ी खूबसूरत थी, वेल डेकोरेटेड थी, अगर लोग अल्लाह ताला के हुक्मों पे चलते रहते, ईमानदारी और फेयर डीलिंग करते रहते, पूरी दुनिया में इस्लाह होती। आज के दौर में आप देखिए, इकोनॉमिक टेररिज्म, यही है तुफसिदु फिल अर्द। हमने पूरे का पूरा इकोनॉमिक सिस्टम अल्लाह और उसके दीन के खिलाफ बनाया, अब मजबूरन कोई हंसते कोई रोते उस पे चल रहा है, और अंदर से सब का दिल बंद है। आज जिस स्टाइल ऑफ लिविंग को हम अपने इर्द गिर्द देखते हैं, मनी मैटर्स के नाते में, आप देख लीजिए, ये इस आयत की बिल्कुल सही तफसीर है, कि ला तुफसिदु फिल अर्दी बाद इस्लाहिहा। कभी आपने सोचा, रातों रात करेंसीज ऊपर नीचे क्यों जाती हैं? रातों रात गोल्ड का वजन, सोना ऊपर से नीचे क्यों जाता है? हर दिन आपकी करेंसी कम क्यों हो रही है, और दूसरे दिन दूसरे की कम क्यों हो रही है? ये सारा फसाद है। थोड़ी सी मिसाल दे देती हूँ। देखिए, लफ्ज फसाद है ना, फसादा, जिसको आप इंग्लिश उर्दू में हम कहते हैं ना, खाना बासी हो गया, खराब हो गया, ये जो खाना बिगड़ता है ना, वो फसाद है। कैसे? सही खाना खाते हैं ना, तो आप देखिए कि उसमें विटामिन्स भी हैं, हमारे खानों में तो कमी होते हैं, लेकिन चले ऑयल और मिर्ची तो होती है ना, लेकिन असल जो सही खाना होता है वो बॉडी को अच्छी तरह लगता है। अब वो खाना आप 2 दिन बाहर छोड़ दें तो उसमें क्या पैदा हो जाएंगे, जर्म्स आ जाएंगे, तो हम कहेंगे कि खाना बिगड़ गया। जिस तरह खाना बिगड़ा हुआ खाना हम खाएंगे तो हम बीमार होंगे ना, डायरिया हो सकता है, वॉमिट हो जाएगा या कोई और। इसी तरह से कायनात में हर चीज में अल्लाह ने एक रेशन प्रोपोर्शन दे दिया है, इसको ऐसे रखो, उसको वैसे रखो, ये करो। जब हम उसके मुताबिक चलेंगे ना तो अल्लाह की रहमतें उतरेंगी, जब हम उसमें अपनी मर्जी की चीजें डाल देंगे तो फसाद पैदा होगा। और आज इंसानों ने हर जगह अपनी मर्जी को अल्लाह की मर्जी के ऊपर रखा। साथ ही इशारा करते हैं, देखो जालिकुम खैरुल लकुम इन कुंतुम मोमिनीन, ये तुम्हारे हक में बहुत बेहतर है अगर तुम ईमान लाते हो। ये जुमला क्यों बोला? अहले मदीन चूंकि कारोबारी लोग थे, इज्तमाई तौर पर माप तोल की कमी की आदी हो चुके थे, और ये भी ध्यान में रखिए कि इस कौम के अंदर, इस कौम तक पहुंचते पहुंचते अब इंसानियत थोड़ी सी एडवांस हो चुकी थी। आप अगर पूरी दुनिया जो बनी ना आदम से लेके मोहम्मद सल्लम तक, इसको एक ह्यूमन एज के साथ रिलेट करके देख लें। हजरत आदम अलैहिस्सलाम का जो दौर था ना, वो इंसानियत का बिल्कुल बर्थ टाइम था। फिर 3 नबियों का नाज जिक्र हमने पढ़ लिया, आप सोचें कि ये बचपन था, यानी हजरत मूसा तक बनी इसराइल के पहुंचने में इंसानियत का चाइल्डहुड चल रहा था। हजरत मूसा से आगे चलिए तो हजरत ईसा के दौर में आप कह लीजिए कि प्यूबर्टी और बलूगत शुरू हो गई, और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की उम्मत तक पहुंचते हुए इंसानियत मिच्योर हो चुकी थी। बिल्कुल इसी तरह से यहां ये बात बताकर कि उस दौर में इस किस्म की खराबियां बिल्कुल नई नई पैदा हुई थी, तो अल्लाह ताला ने नबियों के जरिए इनको रोकना चाहा ताकि ये चीजें सब तरफ ना चल पड़े। अभी इस कौम की कुछ और वजाहत, आयत 86, वला तक्कुदु बिकुल्लि सिरातिन तूईदून, और ना बैठा करो हर रास्ते पर डराने धमकाने के लिए। ये लोग राहजन थे, लुटेरे थे, तिजारती काफलों को डरा धमका कर इनसे भत्ता वसूल करते। हजरत शुएब ने इनको इस चीज से रोका। यहां एक और चीज नोट कीजिए कि जब एक माली खराबी पैदा होती है ना तो उसे दूसरी जरूर खराबी होगी। अगर कहीं शराब होगी ना तो आप देखेंगे किसी कोने में लॉटो भी रखी होगी, और कहीं गैमलिंग भी होगी, और कहीं इंटरेस्ट भी होगा, और कहीं इंश्योरेंस भी ऐसी होगी। यानी एक नेकी दूसरी नेकियों को बुलाती है ना, इसी तरह एक हराम दूसरे हराम को बुलाता है। भी कारोबारी हो, चलो तुम नापतोल में कमियां करके कमा लेते हो, तो अब लोगों से क्यों लूटते हो? क्योंकि माल की एक सिफत है, ये जितना ज्यादा होगा उतनी इसकी हवस बढ़ेगी, इसकी तलब बढ़ेगी। इस्तेमाल करें ना करें, इंजॉय करें ना करें आप अपने माल को, लेकिन इस गम में शिकार रहेंगे कि माल कम ना हो जाए, और इतना जमा हो गया, मेरे पास ये है, मेरे वो, मतलब मुस्तकबिल के इंतजार में इंसान ऐसे कामों पर रहता है। तो हजरत शुएब अलैहिस्सलाम इनको समझा रहे हैं कि देखो तुम रस्तों में ना बैठा करो धमकाने के लिए, यानी रास्तों में बैठते थे और लोगों को सताते थे। फिर कहते हैं वतसुद्दून अन सबीलिल्लाहि मन आमन बिही, और तुम अल्लाह के रास्ते से रोक देते हो उसको जो उस पर ईमान लाता है। यहां जरा रुक के सोचिए कितना बड़ा जुर्म था इनका, मुसलमान थे लेकिन अपनी इन हरकतों से दूसरों को ईमान पे आने से रोक रहे थे। जब मुसलमान इस तरह की हेरा फेरियां करेंगे, जब मुसलमान बदनाम हो जाएंगे, तो क्या दूसरे लोगों को इस्लाम से रोक ना लेंगे? जैसे हम सब यहां आते हैं और हम किसी भी ऐसे बंदे के मुंह लग जाएं और कोई बदतमीजी कर दें, और उसको पता भी हो कि हम यहां आके पढ़ते हैं, तो हो सकता है कि वो वैसे ही नहीं था आने वाला, अब तो और नहीं आएगा जी, वहां जाके सीखना क्या, ये तो ये करते हैं, ताने मिलते हैं ना। बिल्कुल वही बात है कि तुम लोगों को रोकते हो अल्लाह के रास्ते से, एक तो मानी इसका यही है, दूसरा व तबगुना है ईवजा, और तुम इसमें टेढ़े रास्ते ढूंढते हो। ये क्या मुराद है? मुफस्सरीन कहते हैं कि इस आयत बड़ी गौर तलब है। एक तो लिटरल समझ आते हैं ना, कहीं रास्ते में बैठ जाते थे और इस तरह के काम करते थे और लोगों को रोकते थे। दूसरा इस आयत से ये बात पता चलती है कि लिटरली जब सच्चा दीन आता है, जैसे नबी की सूरत में आया, जब सच्चा दीन आएगा ना तो मुआशरे में पहली भी बुराइयों पर तनकीद होगी कि नहीं होगी? होगी ना। इनको पता था कि अगर नबी की ये दावत आम हो गई, चंद लोग थे फिर ज्यादा होते गए, सभी कह देंगे माल में हेरा फेरियां ना करो, ये ना करो, वो ना करो, तो हम पे नजरें लोगों की आएंगी। तो ये लोगों को दीन के उन रस्तों पे जाने से लिटरली रोकते थे। मत जाओ, रिजिड हो जाओगे। कितनों को ये बात समझ आ गई है? यानी ये लिटरली वो जगह जहां से नबी की बात आम होती थी, उससे जाने से रोकते थे। क्या कहकर कि नहीं, वहां जाके लोग बड़े सख्त हो जाते हैं, बड़े रिजिड हो जाते हैं। नहीं, आगे देखिएगा, अभी आयतें आने वाली हैं। हाथ कांपते हैं इंसान के इन आयतों को पकड़ते हुए भी कि किस तरह अल्लाह सुबहाना ताला हक के रास्ते से रुकने वालों को इन आयतों में हमारे सामने रखता है। तो ये लोगों को बताया जा रहा है कि देखो तुम मत जाओ, ऐसा होगा वो होगा, ताकि ना कोई सुने ना हम पे तनकीद करे, ये मुराद है। अल्लाह ताला कहते हैं हजरत शुएब के नाते से इनको, वस्कुरु इज कुंतुम कलीलन फकत सरकुम, और याद करो जबकि तुम तादाद में थोड़े थे, फिर अल्लाह ने तुम्हें ज्यादा कर दिया। वंजरु कई फकान आकिबतुल मुफसिदीन, और देखो कि फसाद करने वालों का अंजाम कैसा रहा। इस आयत में भी एक बड़ा पुरदर्द किस्म का जुमला है, और वो क्या कि पहले तुम थोड़े थे अब ज्यादा हो गए हो। अगर इनके इस माली बिगाड़ को इसमें ले तो मुफस्सरीन कहते हैं कि हर वो बंदा जो आज करोड़पति मिसाल है हो गया, उसका बिजनेस फ्लरिश कर रहा है, और उसका ख्याल क्या है कि ये हराम चीजें मैंने अगर नान इसमें शामिल की तो मेरा काम नहीं बढ़ेगा। उसको याद करो वो वक्त जब रेड़ी लगाते थे, वो याद करो जब तुमने 1,000 की पूंजी से काम शुरू किया था। हर बड़ा कारोबारी शख्स, जब बड़ा नाम, जब ब्रांड पहले शुरू में छोटा सा था। मारूफ है कि ये मार्क्स एंड स्पेंसर पहले रेडी पे स्वेटर बेचते थे, सुना होगा ना। अब नाम ने देखा ना, मेरे से कोई सरोकार है, लेकिन मेहनत होती है ना। तो जब तुम थोड़े थे तो अल्लाह ने तुम्हें रिस्क दिया, तो अब तुम इधर इतने बड़े हो गए तो तुम्हें खौफ आ गया कि ये छोटी छोटी हेरा फेरियां नहीं करोगे तो तुम्हारा रिस्क नहीं बढ़ेगा। हकीकत है, बहुत बड़ी बात है इसमें हमारे सब भाइयों के लिए कि जो किसी न के, और कहते क्या है कि अगर ये चीज ना की तो माल नहीं बनेगा, ये ना किया तो वो नहीं होगा, दिस एंड दैट। अल्लाह ताला कहते हैं जब शुरू में उसने तुम्हें रिस्क दिया तो फिर अब दे देगा तो क्या होगा। और दूसरा, अगर इसको लिटरली इनकी कसरत और किल्लत से मुराद लीजिए तो भी इसे ये समझ आ जाता है कि हजरत, यानी अगर तुम पहले इस ख्याल के लोग थोड़े थे शुरू में, अब देखिए गलत भी काम हो या अच्छा भी हो, शुरू में बहुत थोड़े लोग होते हैं, चंद लोग होते हैं, लेकिन बाद में उनका फिर हिस्सा बहुत ज्यादा डलता है। अच्छा काम करने वाले थोड़ों से ज्यादा होते हैं ना, इसी तरह बुरे काम करने वाले भी थोड़ों से ही ज्यादा होते हैं। ख्याल किसी एक के दिमाग में आता है फिर उसको बुरे साथी मिल ही जाते हैं। तो वो कह रहे हैं वंजुरु कैफ कान आकिबतुल मुफ्सिदीन, देख लो कैसा अंजाम हुआ मुफ्सिदों का। बार बार आपको इस सबक में मुफ्सिद का लफ्ज सीखेगा, फसाद, डिसऑर्डर, फितरत के निजाम में खलल। जैसे वो कहते हैं ना, अपने सारे इलेक्ट्रॉनिक्स बंद कर दें वरना जहाज के नेविगेशन सिस्टम में खलल आएगा। बिल्कुल इसी तरह से फसाद में जब लोग पड़ जाते हैं तो जमीन का निजाम जो है वो खराब होता है। याद रखिए कि जहां इंसाफ होता है वहां मन चैन होता है, लोग एक दूसरे पर ट्रस्ट करते हैं। अल्लाह ताला यहां यही कह रहे हैं, देखो चीट ना करो, धोखा ना दो, लोगों को इस्लाम का बुरा इमेज ना दो, अपने घरों को, अपने वर्क को, अपने माल को मैनेज करो, अपने आप को ऑर्गेनाइज करो। असल में आज हम मुसलमानों को इसमें एक मैसेज मिल रहा है कि तुम इस्लाम को बदनाम करने का जरिया ना बनाओ, लिहाजा तुम बात हमारी मान जाओ। अब देखिए उन्होंने कितनी सिंपल सी दावत दी, पूरा वाक्य पढ़ेंगे तो एंड पे इस पे हम इकट्ठी बात करेंगे, लेकिन लोगों का जरा रवैया देखिएगा। नबी की साफ सुथरी क्रिस्टल क्लियर दावत के जवाब में आयत 87, वइन कानता इफतुम मिनकुम आमनु बिल्लजी उरसिलतु बिही वताइफतुल्लम युमिनु, और अगर तुम में से गिरोह ईमान ले आया है इस चीज पर जो मुझे देकर भेजा गया, और एक गिरोह ईमान नहीं लाया है, कोई बात नहीं, फसबिरू, तो तुम सबर करो, हत्ता यहकुम अल्लाह बैनना, यहां तक कि अल्लाह ताला हमारे माँ बहन फैसला फरमा दे। वहुवा खैरुल हाकिमीन, और यकीनन वो बेहतरीन फैसला करने वाला है। यहां से आपको नबी की बेनियाजी दिखती है कि तुम ईमान लाओ कि ना लाओ मेरे लिए बराबर हो, मैंने हक दिया है, मैंने तुम्हें प्योर मैसेज दिया है, मानते हो तुम्हारा नसीब है, तुम नहीं मानोगे तुम्हारी मर्जी, लेकिन मैं तुम्हारी खुशी के लिए हक में बातिल नहीं मिला सकता। दूसरी यहां से एक और बात भी पता चलती है कि हर सच्ची दावत के जवाब में दो तरह के गिरोह दुनिया में पैदा हो जाते हैं, एक मानने वाले एक ना मानने वाले। एक सुनते हैं और कहते हैं बस जी बताएं जी हमने क्या करना है, और दूसरे कहते हैं जी सुना तो दिया, अब जरा हमसे भी तो पूछिए और दलाइल तो दीजिए कि आज के दौर में कैसे क्या कुछ होगा। इस दौर में भी ऐसा हुआ था, आज के दौर में भी हमें इसी किस्म की चीजें नजर आ जाती हैं। तो सच्चा था ये दीन इन सारी सारे रिएक्शन से बेनियाज होकर अल्लाह को हाजिर नाजिर जानकर उसके दीन के पैगाम को आम करता जाए और इस बात की कतन परवाह ना करे कि ज्यादा लोग उसकी बात को सही कह रहे हैं या ज्यादा लोग उसकी बात को गलत कहते हैं, क्योंकि इससे फिर इंसान बात नहीं बदलता। देखिए दो में से एक बात होगी, मैं आज आपको पढ़ाने आई, ठीक है, अल्लाह ताला ने मुझे तौफीक दी, अल्लाह इसको आखिरी दिन तक जिंदगी के कायम रखे। मेरा मकसद ये कि जो भी इन आयतों की तफसीर हमारे असलाफ की तफसीर की रोशनी में जो भी बात है मैं खुल के बयान कर दूं, ठीक है। मैंने आपको पढ़ाना शुरू किया, बातें बड़ी कड़वी हैं, अब आप में से कुछ के मुंह बिगड़े, कुछ उठने लगे, कुछ परेशान होने लगे, मैं कहूँ ये तो सारे बेचैन हो जाएंगे, कल तो ये आएंगे नहीं, तो मैं वो बातें करके कहूँ हाँ लेकिन बहनों आपको तो पता है फिर आज के दौर में तो गुजारा नहीं होता, तो आप सारे सांस में सांस आएगी, ऐसी है ना। मुझे आपका यहाँ रुक जाना, 100 लोग मेरे पास जमा हो जाएं और अगर कड़वी बात लगे लोगों को तो आधे चले जाएं, मेरे लिए बराबर है। मुझे अपने उस्ताद की एक बात बहुत याद आई, अभी रिसेंटली यानी इन आयतों को पढ़ते हुए मैं सोच रही थी, तो उन्होंने कहा कि देखो ये जो कोर्स हम ऑफर करते हैं ना इसमें तजवीद ग्रामर कुछ कुछ भी मुश्किल नहीं है, यानी आपका हर रोज भी यहाँ एक टेस्ट हो जाए ना, हफ्ते में 4 टेस्ट भी आपके हो, इट्स नॉट अ डिफिकल्ट थिंग, तजवीद ग्रामर कुछ मुश्किल नहीं है। इस कोर्स की सबसे मुश्किल चीज कि इस क्लास में बैठ के कुरान जो आपको एक्सपोज कर देता है ना, हर बंदे को मैं यकीन से कह सकती हूँ, आप में से यादों के तो अभी मुझे नाम भी नहीं याद, बल्कि अक्सरियत के नहीं याद, सच्ची जो बात है शक्लें जहन में है पूरे नाम नहीं याद, वैसे नाम पता है लेकिन मैच नहीं कर पाऊंगी क्योंकि आपको उस करीब से नहीं देखा। तो इस क्लास में बैठ के मेरा पूरा यकीन है कि आप में से हर बंदे को यह लगता होगा कि मैं उसकी बात कर रही हूं, और अगर बिलफर्ज खुदा ना खास्ता ही कहूंगी कि मैं आप में से किसी को क्लोजली जानती भी हूं, मिसाल है कि आपके साथ गाड़ी में आती हूँ, आपके घर पे रहती हूँ, आपके साथ शॉपिंग करने जाती हूँ, तो आप कहेंगे हो ना हो ये उस्ताद आज हमारी बात कर रही है। ये मैं अपनी नहीं, मैं अपने उस्ताद की बात बता रही हूँ। उन्होंने कहा बस ये कड़वी गोली जो पी जाता है ना, कुरान की क्लास में बैठकर इस कोर्स का सबसे मुश्किल सब्जेक्ट क्या है कि इस जगह पे कड़वी गोली समझ के पी लो, लेकिन तुम्हें रोज ये लगेगा कि ये मुझे सुना रही है, और जो ये समझ जाता है वो एंड तक जाता है, वो बचेगा ना, आपको कभी टेस्ट यहां से भगाएंगे ना असाइनमेंट्स भगाएंगी, ये तो कागज के टुकड़े हैं, लेकिन नफ्स के ऊपर चोट पड़ती है, हर एक के पड़ती है। आप पिछले साल की तफसीर सुन लें जिसमें आप नहीं थे सामने मेरे, आपको वो भी सुनते वक्त लगेगा कि मैं आपको कह रही हूं, लेकिन उसमें लोग सुकून महसूस करते हैं कि चलो ये तो किसी और को कहा होगा, लाइव बैठ के ये बातें, फिर फितने लोग फैलाते हैं, फिर कहानियां उठती हैं, फिर कहते हैं ये हमारी बातें करते हैं, ये हमें सुनाते हैं, ये हमसे ही होता है, ये होगा। ये बात आपको देखिए कि या नबी शुएब अलैहिस्सलाम की जुबान से अल्लाह ताला दिखा रहे हैं कि देखो तुम लोगों को दीन से रोकते हो, और हकीकत है कड़वी कहें या मीठी कहें आज हम मुसलमान दूसरों को दीन से रोकने का जरिया तो बने हुए हैं, मैं अकेली नहीं आप अकेले नहीं, ऑन दी होल मजमुई तौर पे तो हम हैं, झूठ बोल के हम कारोबार करते दिखाते कुछ सैंपल और जब ऑर्डर आता है तो कुछ, सारे दुनिया में इंपोर्ट एक्सपोर्ट के रूल्स डिफरेंट है, आपके मुल्कों से उनकी डीलिंग क्यों फर्क है, वो कहते हैं कि दिखाते ये कुछ हैं जब ऑर्डर वापस आता है तो ये कोई चीज आप ऑर्डर करें यकीन करें जब तक शिपमेंट आ ना जाए दिल धक धक कर रहा होता है कि पता नहीं वो आना है कि नहीं आना, इवन भी कुछ सिंपल चीज है लेकिन ऐसा होता है। तो आज अगर हम मुसलमान इतने फेयर हो जाएं, आप देखिए कि लोग खुद हमारे दरवाजों पे आए कि हमें इस दीन की बात बताओ, तो कभी भी याद रखिए कोई बात आपको यहां बैठ के ये लगे ना कि ये मेरी बात है तो बीच में से बात कहने वाले को निकाल दें, वो बहुत कम इल्म है उसका, तो उसको तो ना गैब का क्या पता, उसको तो सामने बैठे के दिल की नहीं पता, उसको एक तरफ करके अपने अल्लाह से पूछें कि जो बात कह रहा है वो सच है कि नहीं, अगर मेरी है तो मैं इसलाह कर लेती हूं और मेरी नहीं तो मुझे क्या फिक्र है, देखिए, अगर मैं काम करती कोई नहीं, मैंने कुछ कहा ही नहीं किसी को, तो मुझे फिक्र किस बात की है कि कोई मेरी बात की सफाई पेश कराएगा। ये चीज फिर आपके दिल को सुकून देगी। यहां हजरत शुएब का उनको ये कहना, फसबिरू, ये कौन सा सब्र है? हत्ता यहकुम अल्लाहु बैनना, ये अच्छा सब्र नहीं है। तुम अपने गुनाहों पे सब्र करो, जाओ फिर जो करते हो करो, हम तुम्हारे बुरे इंजाम का सब्र करते हैं। देखिए, हर सब्र अच्छा नहीं होता। सब्र हालात और मौके के मुताबिक रंग बदलता है। जैसे गिरगिट के रंग होते हैं ना, इस तरह सब्र के रंग है। आप कुरान बैठने के लिए 4 घंटे बैठे हैं और ये सब्र कर रहे हैं, तो क्या कोई गलत चीज देखने करने में जो मुश्किलें सहता है उस पर सब्र नहीं करता? गलत काम भी मुश्किल से होते हैं। चोरी करने वाला कोई जान हाथ पे रख के नहीं गया होता? तो यहां धमकी है सब्र में, ये बहुत अच्छा सब्र नहीं है, बल्कि ये कि जाओ फिर तुम गुनाहों पे जमो। क्योंकि सब्र का लफ्जी मानना होता है सबर जमना, स्टेड फास्ट हो जाओ, जाओ फिर चैलेंजिंग है, जाओ करो जो करते हो, देखना जब इंजाम आएगा सामने तो पता चलेगा। और वहु व खैरुल हाकिमीन, अल्लाह बहुत बेहतरीन फैसले करने वाला है। अगर हमें इसका यकीन आ जाए ना, तो हम इंसानों की शख्सियात से कभी ना खेलें, हम अल्लाह से अपने मामलात को सीधा करें। और आप देखिए कि बातें तो कड़वी लगती हैं, और याद रखे जहां जख्म होता है ना, वहीं दुख होता है। मिसाल है कि अगर आपके हाथ पे चोट लगी है ना, तो डॉक्टर आपकी उंगली को पकड़ेगा तो आपकी उंगली दुखेगी, और अगर बिलफर्ज उसने आपकी दूसरी उंगली पकड़ी जहां चोट नहीं लगी, तो कुछ नहीं होता। उनको ये बातें सुनते वक्त ज्यादा चोटें लगती हैं जिनमें वो बातें होती हैं, और आप जैसे माशाल्लाह सीधे साधे लोग ये सुन के दुआ कर देते हैं कि अल्लाह शुक्र है तूने हमें इन चीजों से बचाया हुआ है जो इन चीजों में उनको निकाल दे। हमेशा वो बंदा तड़पता है इन चीजों को सुन के, देयर समथिंग इज रॉन्ग। वो ही फिर रिएक्शनरी होते हैं, वही चूं चां करते हैं, फिर वो ही आगे जाके प्रोपेगंडे करते हैं, और वही, और जिनका वो मामला ही नहीं उनको परवाह भी नहीं। वो कहते हैं जब हमारा ये मामला नहीं, हाँ बस हम दुआ करते हैं कि अल्लाह ताला हमें इन लोगों में ना करे। तो इनमें से हजरत शुएब की इन खूबसूरत बातों की चोट किसको लगी? यानी बात जरा दबी हुई है, लेकिन कहूं कि मर्चे किनको लगी इब्राहिम की हजरत शुएब की बातें सुन के? उसका तذکرہ आयत 88 में, قال الملأ الذين استكبروا من قومه, इनको मिर्चें लगती हैं जिनकी बड़ी बड़ी तिजारतें, उनके ग्रुप्स और उनके नाम और उनकी मिनोपलीस होती हैं दुनिया में, उनको इस्लामिक इकोनॉमिक जहर लगती है। देखिए, एक बंदा माल्टों की रेड़ी लगाता है, मिसाल में पहले ले लें फिर आप इसको समझें। एक बंदे की रेड़ी पे 500 रुपए के माल्टे हैं, सुबह ले आया मंडी से, शाम तक उसने बेचने हैं। 500 वाले 600 में, 700 में, 800 में बेच के चला जाए। आप उसको ये सारी इस्लामिक इकोनॉमिक सिखाएं कि सूद मना है और इस्लाम जो है वो इंटरेस्ट से अलग चाहता है और जखीरा अंदोजी, तो वो क्या कहेगा? ठीक है भाई, उसके माल्टों के इस काम में इनमें से कोई चीज आती नहीं, समझ गए? वो तो कहेगा इट्स गुड, वेरी गुड, ये होना चाहिए, बल्कि वो गौर से आपकी बात भी नहीं सुनेगा, वो कहेगा चलो मेरा मामला नहीं। अब एक बंदा जो इसके ऑपोजिट वे पे कोई बहुत बड़े कंटेनर्स इस मुल्क से उस मुल्क में भेज रहा है, इधर भी काम है इंश्योरेंस पे, उधर भी है, उधर भी सूद है, इधर भी सूद है, और क्या कुछ लंबे चौड़े कहानी है बिजनेस की टर्म्स अगर बोलने लग जाऊं। अब वो जब ये बात इस्लाम की सुनेगा तो वो तो फिर तड़पेगा ना। इसलिए अल्लाह कहते हैं लजी नस्तकबरू मिन कौमी, बड़ा बनने वाले उस कौम के इन लीड्स, बड़ी बड़ी पार्टीज जिसको आप कहेंगे ग्रुप्स, आज के दौर में ग्रुप्स कहते हैं, ये फलां ग्रुप्स की बिल्डिंग है, ये स्टोर उनका है, ये फलां का है। आज दुनिया में चंद नाम मारूफ है, जैसे अमेरिका में एक बहुत बड़ी चेन है सैम्स, सैम्स क्लब और वॉलमार्ट, कहते हैं ये दोनों सिर्फ एक कंपनी के, यानी दुनिया के सबसे अमीर तरीन वो ग्रुप्स हैं। अब उसमें अंदर पता नहीं कितने ग्रुप्स हैं, लेकिन लोगों के जहन में कि ये बहुत पैसे वाले हैं। ईबे को देख लीजिए, अमेजोन को देख लीजिए, कई नाम है आज नेट पे, ये एप्पल कंपनी को देख लीजिए, माइक्रोसॉफ्ट को देख लीजिए, ये बड़े बड़े नाम है ना। अब ये जिनको अल्लाह ने बहुत कुछ दिया होता है, उनको पता है कि इस्लाम का एक छोटा सा हुक्म लगा तो वो हमारा महल पूरे का पूरा कुलैप हो जाएगा। फिर वो हजरत शुएब को धमकियां देते हैं, लनुखरी जन्नक या शुएब, ये नहीं कह रहे हम वो शुएब जो उधर कहीं है उसको निकाल देंगे, कहते हैं शुएब हम जरूर तुझे निकाल देंगे। मुंह पे बात करें, इमेजिन करें, या मेरी जगह पे हजरत शहीद होते और अल्लाह ना करे आप लोगों की जगह वो बिगड़ा हुआ मुआशरा जो था वो था, और हजरत शहीद वही बातें सुना रहे होते जो कुरान में, और इसी महफिल में से उठ के 8-10 लोग कहते हैं शहीद तू निकल यहां से, बल्कि तू नहीं वल्लज़ीना आमनू मा का, तेरे साथ ये जो चंद लोग तेरे हम ख्याल हो गए ना एक्सट्रीमिस्ट, اور بہت زیادہ آگے چلے گئے دین میں، ان سب کو نکال دیں گے من قریتنا، اپنی بستیوں میں سے. یہ ہے پہلی آپشن، دھمکی نمبر ون لکھ لیں کہ ہم تمہیں اور تمہارے ہمہیال لوگوں کو، تمہارے گروپ کے لوگوں کو اپنے اس شہر، اپنی اس بستی سے نکال دیں گے. ٹھیک ہے، نکل جاؤ. نکل جاتے ہو تو عزت اسی میں عافیت ہے، ورنہ پھر دوسری صورت ایک ہے، او لتعودن فی ملتنا، یا پھر تمہیں واپس ہماری ملت پہ آنا پڑے گا. کنفیس کرو کہ جو میں نے کہہ دیا تھا کچھ زیادہ ہی کہہ دیا تھا، ہمارے طور طریقوں پہ آؤ، یعنی تم کمپرومائزنگ بن جاؤ، تم ہماری سوچ کو قبول کر لو، جو ہم کہتے ہیں اس میں ہاں میں ہاں ملاؤ. کہہ دو ہاں ہاں نہیں، آج کے دور میں سود کے بغیر کام نہیں چلتا، آج کے دور میں ایمانداری کا کون سا، تو یہ کہہ دو. اب آپ یہ دو آپشن سامنے رکھیے، نبی کے لیے کتنا مشکل وقت ہوگا. اب ذرا نبی کا جواب سنیے تو بات پوری سامنے آ جائے گی. قال اولو کنا کارہین، شعیب علیہ السلام نے فرمایا کیا اگر ہمیں یہ سب کچھ ناپسند ہو تب بھی. کوشچن ہے کیا مطلب اس کا اشارہ ہے لتعودن فی ملتنا، کہ تم ہمارے پرانے رنگ ڈھنگ اپنا لو، کیا مطلب اب ہمیں یہ ساری چیزیں بری بھی لگیں تو بھی ہم آ جائیں. بات واضح، کیا کہہ رہے ہیں کہ یہ طریقے ہمیں اچھے نہیں لگ رہے، تو کیا تمہارے اس کہنے پہ، تھریٹننگ پہ، اس خوف زدہ کرنے پہ ہم دوبارہ وہی طور طریقے اپنا لیں، وہی رسم و رواج، وہی سب کچھ؟ اگر ہم ایسا کر لیں، پیئر پریشر میں آ جائیں، دوسرے لفظوں میں لکھ لیں، تو کیا ہوگا؟ آیت 89، قد افترینا علی اللہ کذبا، تو بے شک ہم تو اللہ پر بہت جھوٹ گھڑنے والے ہوں گے. کب؟ ان ادنا فی ملتکم، اگر ہم لوٹ آئیں تمہارے طریقے میں. یہ جو ادنا کا لفظ ہے نا، یہ وہی ہے جس سے لفظ عید ہے، عاد یا عود کہتے ہیں پلٹ پلٹ کے آنا، عید کو بھی عید اسی لیے کہتے ہیں کہ وہ بار بار آتی ہے. اردو میں لفظ سنا ہے اپنے، اعادہ کرنا، اردو انگلش میں ہم کہتے ہیں اسٹوڈنٹ کو ریوائز کر لیجئے، تو عربک میں کوئی ہو تو کہیں گے اوکے گو ہیڈ، جاؤ اعادہ کر لو، دوہرا لو، ریویژن کے معنوں میں. کیا مطلب ہم واپس پلٹ ہیں تمہارے طریقوں میں؟ اس نجان اللہ منہا، جبکہ اللہ ہمیں اسے نجات دے چکا. کبھی ہم اس جملے کی شدت کو محسوس کریں نا، تو ہمیں سچا ایمان بولتا ہوا نظر آئے گا کہ تمہارے پریشر میں آ کر، پیئر پریشر، سوسائٹی پریشر، سپر پاورز کا پریشر یا کوئی اور پریشر، اس میں آ کر اگر ہم واپس وہی کام کرنے لگ جائیں جو دوسرے کرتے ہیں، تو پھر یہ تو ہم اللہ پر جھوٹ گھڑنے والے ہوں گے. اور جبکہ خوشی کی بات کیا کہ اللہ نے ہمیں اس سے بچا لیا. وما یکون لنا ان نعود فیہا، ہمارے لیے قطن ممکن نہیں ہے کہ ہم اس میں واپس پلٹیں، اس طور طریقے کو پھر اپنائیں جس کو ہم چھوڑ چکے. ہم اگر اللہ یشاء اللہ ربنا، سوائے اس کے کہ اللہ تعالی ہمارا پروردگار جو چاہے. یقین کریں یہ جملہ، آپ اس کو بڑا بڑا کر کے لکھ لیں، بندہ موم کی سوچ، بندہ مومن کی سوچ اور اس کے طرز عمل کی عکاسی ہے، یعنی یہ پکچر ہے بندہ مومن کی. نہ وہ اپنی فکر پہ بھروسہ کرتا ہے، نہ اپنے فلسفے پہ، نہ عقل پہ، نہ اپنی اس کو مان بڑا کہ میں اکیلا ہی ساری چیزوں پہ عمل کر لوں گا. اس کو اتنا یقین ہے کہ وما توفیق الا باللہ، ہدایت پہ ہونے کا احساس بندے کو بہت جرات دیتا ہے، اسٹرانگ ہو جاتا ہے بندہ. جیسے حضرت عمر کی بہن جم گئی تھی عمر کے سوال کرنے پہ کہ دکھا تیرے ہاتھ میں کیا ہے، کہیں گے تجھے نہیں دکھاؤں گی، تو مشرک ہے. تو سچا ایمان جرت تو دیتا ہے، لیکن یاد رکھیے ہم صرف اپنی عقل کے بھروسے پہ دین پہ قائم نہیں رہ سکتے. عقل تو بڑی ہوشیار ہے، اگر مجھے اور آپ کو اللہ اس دین پہ استقامت دیتا ہے نا، تو یہ صرف اور صرف اللہ کا احسان ہے. لا حول ولا قوت الا باللہ. حضرت شعیب نے کہا کہ میرے جیتے جی تو یہ ممکن نہیں ہے کہ میں واپس وہ غلط طریقے اپنا لوں، ہاں اگر میرے رب نے میرے لیے کچھ سوچا ہوا تو پھر میں کچھ نہیں کر سکتا. بالکل یہی انداز آپ کو انشاءاللہ سورت یوسف میں حضرت یعقوب کا بھی دکھے گا. ہاں بیٹو، ایک دروازے سے نا داخل ہونا، الگ الگ ہونا دشمن ہے، نظر لگ جاتی ہے، لیکن یہ کر لو، لیکن پھر بھی اگر اللہ نے کوئی سوچا ہوا تو وہ تو ہوگا. اس کو اللہ کے نبی نے بڑی خوبصورت بات میں پیش کیا کہ بہترین کام کی کوشش کرو، जब काम करो कोई भी एक्सट्रीमली गुड करो, लेकिन हो जाए तो नतायज अल्लाह पे डाल दो, फिर जो हो अल्लाह की तरफ से उसको कबूल कर लो। हसरत और अफसोस ना करो, क्योंकि उनको अल्लाह की कुदरत पे यकीन था कि वसीअ रब्बुना कुल्ल शयइन इल्मा, हमारे रब ने तो हर शय का इल्म, हर हमारे रब ने तो हर शय के इल्म का इहाता किया हुआ है। अल्लाही तवक्कलना, और हम अपने रब पर तवक्कुल करते हैं और अब आखिर में अल्लाह को पुकारते हैं कि अल्लाह हम तुझ पे डाल के इनके शर से बेनियाज होते हैं, अगर ये हमारे खिलाफ कोई बुरा कदम उठाएं, कोई हमारे खिलाफ अमली कार्रवाई करें, हमें जेल में डाल दें, हम पे इल्जाम लगा दें, तो रब्बना अफ्तह बैनना व बैन कौमिना बिलहक, ते हमारे रब फैसला फरमा दे हमारे और हमारी कौम के दरमियान हक के साथ, क्योंकि वान तखैरुल फातहीन, यकीनन तो बेहतरीन फैसला करने वाला है। आप देखिए थोड़ा सा हम इस अमल को अपने ऊपर लेके सोचते हैं, उन्होंने धमकी क्या दी कि बस्ती से निकाल देंगे, राइट? दूसरी ऑप्शन ये कि अल्लाह के दीन से निकल जाओ, यही है ना, यानी इधर रहना है तो हमारी हाँ में हाँ मिलाओ जो हम तुमसे चाहें। लेकिन आप देखिए कि उन्होंने बस्ती से निकलना गवारा किया, अल्लाह के दीन से निकलना गवारा नहीं किया। हदीस है बड़ी खूबसूरत, ज़ाक़ा तामुल ईमान, उस शख्स ने ईमान का जायका चख लिया। अब आप कहेंगे ये भी कोई जायका होता है? जी, ईमान का जायका होता है, स्वीटनेस ऑफ ईमान, हलावतुल ईमान कहते हैं अरबी में। आपने फरमाया कि उस शख्स ने ईमान की मिठास चख ली जिसने तीन बातें की, दो को छोड़ के तीसरी बात क्या है कि जो ईमान लाने के बाद कुफर की तरफ पलटना इस तरह नागवार समझे कि जैसे कोई आग में गिरना। हम सब अपने ऊपर लें, रमजान से आज तक कितनी नेकियों के इरादे किए, कितने अमल शुरू किए फिर आहिस्ता आहिस्ता छोड़ दिए। रमजान में रोज की शायद एक नियत करते हैं, फिर ईद के बाद थोड़ी थोड़ी करते करते तैयार कोशिशें रखते हैं, लेकिन एक वक्त आता है कि सब खत्म। कोर्स के शुरू में कितनी नियतें करते हैं, फिर हर नई सूरत के शुरू में कितनी नियतें करते हैं, फिर हर पारे के शुरू में कितनी नियतें करते हैं, फिर हम सब खुद से पूछें। याद रखिए हम बहुत बड़े खतरों में हैं, बार बार कहती हूँ, और दिल नबियों की तड़प को देखकर और तड़पता है। शायद मैं कहती हूँ कि औलाद के और माँ बाप के गम कोई गम ही नहीं होते, जो हिदायत पे आने वाले और हिदायत से रुकने वालों के गम लग जाते हैं। आप अपने ऊपर लेके सोचिए कि हजरत शुएब अलैहिस्सलाम के दिल पर इस वक्त क्या गुजर रही होगी, इतनी धमकियां लोग दे रहे हैं लेकिन ये अपने आप को उन सब से दूसरे रुख पे लेके जा रहे हैं। ये स्टैंड लेना ही पड़ेगा, कुछ लोगों को तो लेना ही पड़ेगा। और हदीस में आता है कि कयामत तक एक गिरोह लोगों का अल्लाह के सच्चे दीन को थामे ही रखेगा, चाहे अक्सरियत देखिए उसको उड़ा दे, धजियां उड़ा दे दीन की, सब जायज, इस्लामिक फाइनेंसिंग, इस्लामिक फला, लेकिन कुछ लोग ऐसे हैं वो कहते हैं नहीं, कल जो चीज जायज थी वो आज जायज है, जो कल हराम थी वो आज भी हराम है, क्योंकि ऐसे लोगों ने दीन को कुचलियों से पकड़ा हुआ है और ये उम्मत के मोहसिन है। ऐसे लोगों के लिए तो फिर अल्लाह की तरफ से वो साबिकून अलवलून है ना, ये जन्नत के जो दर्जे हैं ना, ये दुनिया के अमलों के दर्जे हैं, डाल दर्जे की जन्नत, ऊपर 99 दर्जे वालों को देख के कहेंगे क्या था, दुनिया में 4 दिन की बातें थी, सबर कर लेते, लेकिन नहीं किया ना। तो याद रखिए कि कोई नेकी शुरू करना फिर उसको आखिरी दम तक कायम रखना है। क्यों कहा इहदिना सिरातल मुस्तकीम, सिरातल लजीन अनअमत अलैहिम, ए अल्लाह हमें सीधा रास्ता दिखा और उनका रास्ता जिन पे तूने इनाम किए। पहले दिन कुरान खोलते ही अल्लाह हमें गोल सेटिंग सिखाता है कि तुम्हारा गोल सिराते मुस्तकीम के दूसरे एज पे जन्नत है। साहबा परेशान रहते थे कि हम आज नेकियां कर रहे हैं, पता नहीं मरते वक्त पे क्या होंगे। लेकिन आज लोगों का हाल क्या है? क्योंकि देखिए यहाँ एक बड़ा खूबसूरत रब्त है, शायद आपने नोट किया कि नहीं, कदिफ तरईना अल्लाह, ये कैसे होता है इसको थोड़ा समझते हैं। यानी हिदायत से पलटने वाले अल्लाह पर झूठ कैसे घड़ते हैं? सवाल समझ आ गया मेरा? फिर जवाब समझ आएगा ना, क्योंकि अल्लाह ताला कह रहे हैं कि हजरत शहीद ने कहा कि अगर हमने तुम्हारे कहने पर इस हक के रास्ते को छोड़ दिया तो गोया के हमने कदिफ तरईना अल्लाह ही कजीबा, आयत 89 का शुरू। तो सवाल पैदा होता है कि दीन के रास्ते को छोड़ने वाले अल्लाह पे झूठ कैसे गढ़ते हैं? तो वो कैसे गढ़ते हैं? जब देखिए, एक मैंने किया भी था एक दफा दर्स कहीं भी, और फिर मैं ये आयतों को रात को पढ़ते हुए सोच रही थी कि ऐसी चीजों को करते ही रहना चाहिए। कभी भी आपका किसी नेकी को करते करते छोड़ने को दिल करे, अल्लाह ना करे आप इस कोर्स को छोड़ने का इरादा करें, तो चंद बातें खुद से जरूर पूछ लें। उनमें से एक बात याद रखिए कि जब बंदा नेकी का कोई रास्ता छोड़ता है ना, तो फिर अपने आप को जस्टिफाई करता है। ये कभी नहीं कोई कहता कि मैं नेकी छोड़ रहा हूं, मैं नमाज छोड़ रहा हूं, मैं कुरान छोड़ रहा हूं, सवाल ही नहीं पैदा होता। शैतान बेवकूफ नहीं है, वो क्या कहता है, नहीं अल्लाह ने इतनी सख्ती नहीं रखी। और वो एक क्रिस क्रॉस अभी आने वाली है इसी सूरत में, वो आयते हैं जो मेरी फेवरेट मोस्ट आयते हैं, सबील अल गई और सबील सबील अरुश्त, ये अगले तीन चार सबक कितने अहम है। मैं जिस दिन से सूरत अल आराफ शुरू हुई है अपने दिल के अंदर एक अजीब सी ये शिद्दत महसूस करती हूँ इस बात पे कि सिर्फ सूरत अल आराफ ही लोग पढ़ लें तो उनको अपने और अपने दुश्मन का पता चल जाता है। सीधा चलता चलता बंदा दूसरी तरफ पलटने लगता है, क्यों? क्योंकि वो लोगों के प्रेशर में आ जाता है। आप चलते जा रहे हैं तो सीधे हैं, कोई जोड़ मोड़ आएगा ना जिंदगी का तो वो आपके लिए परेशानी होगी। और जब कभी आप दीन का रास्ता छोड़ेंगे, याद रखिए आप हमेशा ये सोचेंगे कि नहीं, इट्स टू मच, इतना जरूरी नहीं है, कर लो तो बेहतर है। सब नहीं करते, हिदायत हम पकड़ते हैं लेकिन जब हिदायत हमसे निभती नहीं है ना, तो फिर हम इस तरह की जस्टिफिकेशन करते हैं, स्केप रूट देते हैं, नहीं नहीं ये नहीं हो सकता, ये नहीं हो सकता, और मैं छोड़ थोड़ी रही हूँ, तौबा तौबा, मैं तो बस ये चेंज कर रही हूँ, बस मैं तो प्लान चेंज कर रही हूँ। देखिए ये जो हजरत शुएब की बात है ना कि मैं खुद भी अपनी मर्जी से नहीं जम सकता जब तक अल्लाह ना चाहे, इल्ला इंशाअल्लाह, इस पे अल्लाह के नबी की वो दुआ याद कर लीजिए कि आप दुआ मांगा करते थे कि अल्लाहुम्मा रहमतक अर्जु फला तकिलनी इला नफ्सी तरफत आईन, ए अल्लाह मैं तेरी रहमत की उम्मीदवार हूं, मुझे एक पलक झपकने के बराबर मेरे नफ्स के हवाले ना करना, बस लिख ली शानी कुल्ला, मेरे सारे काम ठीक कर। ये जो नफ्स है ना, इसकी शरारतें आप पढ़ेंगे, वमा उबर्रियु नफ्सी इन्ना नफ्स लअम्मारा तुम बिस्सुई, 13वें पारे की पहली आयत में, कि ये नफ्स हमेशा इंसान को बुराई की दावत देता है, सहूलत मांगता है। तो कभी ये भी ना कहे कि मुझे अब अपने ऊपर यकीन है, आप में से कभी कोई कह देता है ना मुझे तो अब यकीन हो गया मैं ये कोर्स कभी नहीं छोड़ूंगी, तो मेरा दिल अंदर से बैठने लगता है कि इन्होंने तो अपने नफ्स पे भरोसा कर लिया। नहीं कर सकते, अल्लाह के भरोसे पे दावा कीजिए, दावे मत करें कि हम हिदायत पे आ गए अब जम जाएंगे, दावे की बजाय दुआ करें। और आगे तरीका भी सिखा दिया, तवक्कुल, अल्लाह की कुदरत का एहसास, दुआएं मांगे कि अल्लाह रब्बना ला तुज़िग़ कुलूबना बाद इज़ हदैतना वहब लना मिन लदुनका रहमा इन्नका अंतल वहाब। अब देखिए कि हजरत शुएब ने तो अल्लाह से दुआ कर दी, ये वो दुआ थी जिसके बाद अजाब आया था। और आप नबियों के किस्सों में ये बात पढ़ेंगे आगे भी जाके और खोल के, कि जब कौमों ने इतना सताया कि अब नबी की दावत पनप नहीं पा रही बल्कि उसका उलट रिएक्शन लोगों में पेश हो रहा है, तो फिर नबी दुआ करते थे। ये जो इफ्तह बेना ना है ना, ये असल में अब जुदाई है कि अल्लाह ये नहीं मानते फिर हमें इनसे अलग कर दे। एक वक्त आता है दीन पे आने के बाद इंसान को बाज दफा अपने प्यारे रिश्तों से भी जुदाई मांगनी पड़ती है कि अल्लाह मैं फिर अपने बेटे के इस अमल से आजाद हूं, मैं नहीं खाऊंगा इसके घर का खाना ये अगर ये चीज नहीं हटाता। ये जो है ना इफ्तह बेना ना व बेना कौमिना बिल हक, अगर हम में से 10% लोग भी करने लग जाए ना अपने उन रिश्तेदारों के साथ जिनके माल में हराम है, और अपने उन दोस्तों के साथ जिनमें कोई शक शुबात है, सिर्फ 10%, तो आप देखिए कि जो आज रेशियो है ना वो अल्हम्दुलिल्लाह 50% बेटर हो सकता है। ये करना पड़ता है, आगे देखिएगा दिल में रो कैसे रहे हैं। आपको लग रहा है बड़े स्टबन हो गए हजरत शुएब, बद दुआएं दे रहे हैं? नहीं। आयत 90 से आगे देखिएगा, वकाल अल मलउ अल्लज़ीना कफरू, اور اس کی قوم کے کافر سرداروں نے کہا، یہ کون سا کفر ہے؟ مسلمان تھے، عملی کفر ہے، اس عمل پہ انکار ہے کہ نہیں، آج کے دور میں فیئر ڈیلنگ ہو ہی نہیں سکتی جی، آج کے دور میں ایمانداری توبہ توبہ یہ تو امپاسیبل ہے، یہ جملے ہیں. کہنے لگے من قومی ہی اپنی قوم سے، لئن اتبعتم شعیبا، اگر تم نے شعیب کی پیروی کی، انکم اذا لخاسرون، بس تم تو خسارے میں چلے جاؤ گے، بینکرپٹ ہو جاؤ گے. آج بولتے ہیں لوگ یہ جملہ، یہ اگر تم مولویوں کی باتوں میں آ گئے نا تو بھوکے مرو گے. کبھی سنا اپنے برادرز کی زبان سے ایسی باتیں؟ کر کے دکھاؤ ذرا مجھے آج کے دور میں سود کے بغیر کام، اور ذرا کر کے دکھاؤ یہ، بھوکے مر جاؤ گے. یہ خاسر لفظ ہوتے بینکرپسی ہے. حالانکہ آپ دیکھیے کہ آج کے دور میں اس کی کتنی مثالیں، تو میرے جیسا ان پڑھ بندہ بھی آپ کو دے سکتا ہے جس کا لینا نہ دینا، کہ پچھلے 10-12 سالوں میں کتنی کمپنیاں ڈوبی اور کتنی گری. جس چیز میں نافرمانی کا پانی لگ جائے گا وہ 40 سال سے زیادہ نہیں پنپتی. ایک ایک کر کے گننا شروع کر دیتے ہیں لوگ، اور آپ دیکھتے ہیں اس کے ود ان کولیپ ہو جاتی ہیں بڑے بڑے نام، مینوپلیس آج ان کا نام نشان نہیں ہے. پھر جب بینکرپسی ہوتی ہے تو لوگوں کو راتوں رات بھاگ کے اپنی جان بچانی پڑتی ہے، دوسرے ملکوں میں جا کے پناہ لیتے ہیں اور ان کے ایسٹ سیز کر دیے جاتے ہیں. کل بھی لوگوں نے ڈرایا، آج بھی ڈرایا. کیا آج لوگ نہیں ڈراتے، دین پہ عمل کرو گی بڑا مشکل ہو جائے گا، دیکھ لو شادی نہیں ہوگی بچی کی، رشتے کوئی نہیں ہوتے، تمہیں کس نے رشتہ دینا ہے؟ دیکھو حلال حلال کی باتیں کرتے ہیں، یہ گھر بیچ دیا، فلیٹ میں چلے گئے، تو کون رشتہ دے گا تمہارے بیٹے کو؟ لوگ یہ باتیں کرتے ہیں. مجھے ایک سسٹر کی بات بھولتی نہیں، میں کہا ہاں ان سب فکر ہے، بس دعا کر رہی ہوں جلدی جلدی آخری بچے کا بھی رشتہ ہو جائے پھر گھر بھیج دوں گی، یعنی اس گھر میں رہتے رہتے جو آنا ہے اچھا رشتہ آ جائے، پتہ نہیں یہاں سے نکل کے پھر بچوں کے لیے کوئی آتا بھی ہے کہ نہیں. اگر ہمارے دل کے کسی اندر کے چور دروازے میں بھی یہ خوف ہے نا، یا خیال ہے کہ میرے اس خوبصورت گھر کو دے کے بچی کا رشتہ کوئی آ رہا ہے، تو یہ شرک ہے. آپ نے اپنے اس کام کو اس گھر کے ذمہ کر دیا. اور اگر آپ 10% بھی یہ سوچتے نا کہ میری بچی خوبصورت پڑی ہے تو اس کا رشتہ بہت اچھی جگہ ہوگا، تو یہ بھی شرک ہے. یہ تو وہ باریکیاں جو آگے جا کے ہم پڑھیں گے، تو ہمیں تو اپنا دامن بچانا مشکل ہو جائے گا کہ کوئی ہے ہم میں سے جو شرک سے بچا. یہ اندر کے شرک ہے، یہی بات یہاں سمجھ آتی ہے. تو لہذا وہ ایسی باتیں کر کے لوگوں کو حضرت شعیب سے دور کر رہے ہیں، مت جاؤ، بہت مشکل باتیں بتاتے ہیں یہ، کوئی لوریاں نہیں ہے ان کے پاس، خسارے میں جاؤ گے. اب آپ سوچئے ایک بندہ یہ بات سن کے پھر بھی حضرت شعیب کے پاس آئے گا؟ کبھی بھی نہیں آئے گا. اب یہ تو باتیں ان کی تھی نا، دیکھیے دھمکیاں کس کو دے رہے تھے خسارے کی، جو شعیب کی اتباع کرے گا. یہ انسانوں کی باتیں ہیں، لیکن ذرا اللہ کا فیصلہ دیکھیے آیت 91 اور 92 میں، فاخذت ہم رجفا، تو ان کو آپ پکڑا رجفا نے، زلزلے نے. فس بہفی دار ہم جاسمین، تو اپنے گھروں میں اوندے کے اوندے منہ پڑے رہ گئے. کون؟ آیت 92، الذین کذبوا شعیبا، وہ لوگ جنہوں نے حضرت شعیب کو جھٹلایا. قال لم یغنوا فیہا، ایسے مٹے کہ گویا کہ کبھی اس بستی میں رہتے بھی نہ تھے. ان کا تو نام نشان مٹ گیا، ان کی تو نسلوں کی ویخ کنی ہو گئی. یہ تو اس طرح سٹرلائز ہو گئے کہ کبھی ان کا نام بھی نہیں تھا. آج نام کبھی سنا آپ نے قوم شعیب کا؟ کبھی کسی جگہ آپ کو ملک دنیا کے کسی خطے سے اس نام کے کسی شخص کی خبر ملی؟ وہ گھر جن پہ ان کو اتنا مان تھا، وہ تجارتیں جن پہ اتنا مان تھا، ایسی مٹی کہ ان کا نام بھی نہ آیا. الذین کذبوا شعیبا کانہم الخاسرین، وہ لوگ جنہوں نے شعیب کو جھٹلایا وہ خود ہی خسارے میں آ گئے. دیکھیے ذرا آیت 90 کا آخر، اس کو لکھیے، آیت 90 کے آخر میں کیا، انکم اذا لخاسرون، وہ دھمکیاں دے رہے تھے دین والوں کو، تم خسارے میں ہو. انجام کار کیا ہوا، کانوہم الخاسرین، آیت 92 کا اینڈ. یہ خود خسارے والے تھے. کیا ان آیتوں کو سن کر بھی ہمارا دل نہ کھلے؟ اللہ کے دین کی برکتیں ہم نہ بھی دیکھ پائیں ابھی تک اپنی زندگی میں، ہمارے اندر کا اطمینان اور اندر کی خوشی ہمیں نہیں بتاتی کہ اللہ نے ہمیں کس راستے پہ چلا دیا. اور آپ دیکھیے کہ ہر دور میں دین پہ چلنے والوں کو ایک تانہ ضرور ملتا ہے، اباؤ اجداد کے طریقے چھوڑ رہے ہو. تمہارے تو باپ دادا یہی کام کرتے تھے, تمہیں کیا ہو گئے؟ لٹرلی, یعنی مجھے صرف, آپ یہ نہ سوچیں کہ یہ کل کی مثالیں ہیں, آج کے دور کی کئی مثالیں یاد آ رہی ہیں اس وقت. اگر میں ساری ڈسکس کرنے لگ جاؤں تو بات تو بہت اچھی سمجھ آئے گی کیونکہ پریکٹیکل اگزامپلز ہیں, لیکن پھر وقت اوپر چلا جاتا ہے. لیکن صرف ایک مثال میں آپ کو بتاتی ہوں کہ یہ جو کہتے ہیں نا کہ باپ دادا کا طریقہ تھا, ایک ایسی فیملی کو میں جانتی ہوں, یعنی آپ کہہ لیں کہ آج سے 25-30 سال سے ہم نے سب بھائیوں کو باہر کے ملکوں میں کام کرتے دیکھا. محنت کر کے کسی طرح پہنچ گئے, ایماندار بھی تھے, محنتی بھی تھے. ایک وقت آیا کہ جس ملک میں وہ گئے وہ وہاں کے بے تاج بادشاہ تھے, اور محنت محنت ایمانداری سچائی, اللہ نے عزت بھی بڑی دی. اب ہوا کیا کہ ہم سب جب سے بچپن سے دیکھتے آ رہے ہیں کہ وہ خاندان ہمارے ذہنوں میں, سب کو پتا کہ فیملی کا سب سے امیر خاندان ہے وہ. اللہ نے پھر ان کو بیٹے بھی دیے, سب بھائیوں کے بچے بیٹے ہی زیادہ تھے, قصہ مخصوص کے باپ کے ساتھ بچے ملتے رہے ملتے رہے. ایک بیٹا پورے بھائیوں میں سے کسی ایک کا, اللہ نے اس کے دماغ میں یہ سوچ ڈال دی جب اس نے پڑھا کہ ہمارے اس کاروبار میں کیا خرابی. الیکٹرانکس کا کام تھا ان کا. اب جب دیکھا, دیکھیے نہ دیکھیں تو آپ گندی چیز بھی کھا جائیں گے, کچھ نہیں تھا. اور وہ جو کھول کھول کے کھاتے ہیں وہ ایک ایک زیرہ بھی نکال دیتے ہیں چاولوں میں سے, ہوتا ہے نا. جب قرآن اور سنت کے گلاسز لگ جاتے ہیں, حلال بزنس میں آپ کو اتنی چیزیں دکھتی ہیں. ایک بچہ کھڑا ہو گیا, مجھے یہ بتائیں یہ کیا اور وہ کیا. بھئی کیا مثال ہے, صرف میں آپ کو ایک مثال دے رہی ہوں, مجھے ڈیٹیلز نہیں پتا نہ آپ کو ضرورت ہے. مثلا یہ کہ ایک کمپنی سے مال آتا ہے, پھر بکتا ہے, پھر دوسری کو جاتا ہے, بیچ میں کہیں نہ کہیں کوئی ان کا ریشو, کوئی ان کا منافع یا کوئی انٹرسٹ کی کوئی چیز آتی ہوگی. دوسری بات یہ ہے کہ جب الیکٹرانکس ہے تو پھر آپ ایک سٹیج پہ رکتے نہیں, کوئی ایسی بھی چیزیں ہوں گی جو میوزیکل چیزوں میں ہیلپ کرتی ہے. قصہ مختصر کہ وہ بچہ کھڑا ہو گیا, کہنے لگا کہ میں اس دکان پہ نہیں بیٹھوں گا. یہ ان کا وہ بیج تھا اس خاندان کا, یہاں سے 8-10 سال, 8-9 سال تو ہو ہی گئے ہوں گے. خیر اب سب باہر تو بات کم تھی, گھر میں ماں باپ سمجھاتے ہوں گے تمہیں کیا ہو گیا, تم مولوی ہو گیا, بھوکا مرے گا, یہ ہے وہ ہے. قصہ مختصر, اس سوچ سے اللہ تعالیٰ نے ان کا ہاتھ پکڑا گھر میں, پھر دین کا کچھ کلاسز اس طرح کی باتیں, یعنی آہستہ آہستہ غیر محسوس طریقے سے اللہ تعالیٰ دین دیتا ہے گھروں کو, شعور شروع ہو گیا. میں نے اپنی آنکھوں سے دیکھا ہے کہ وہ خاندان ایک چلتا کاروبار چھوڑ کر اس بیس پہ کہ اس میں جو بھی شبہ, انہوں نے اس ملک کو چھوڑا اور واپس آ گئے. اب ہاتھ میں وہی ہوگا نا جو اتنے سالوں کے زیور تھے یا گھر تھے, سب کے گھر تھے, کروڑوں کے گھر. اس بچے نے جس کی یہ سوچتی, اور اس کے چچا, اس کے تایا اور اس کے کزنز اس کے بارے میں کہتے تھے یہ مولوی ہو گیا, بھوکھا مرے گا نا, اب یہ خود بھی مرے گا مرائے گا. اس نے ایک ایسا کام شروع کیا جس کو کام بھی نہیں کہتے ہیں آپ, ہم نے کبھی نہیں سنا تھا. کوئی کمپیوٹر کے جو پرزے ہوتے ہیں نا, اس میں کوئی اسکریپ کا کام آپ کہہ لیں, یقین کیجئے اللہ نے اس کو اتنا دیا اتنا دیا, وہ دن بہ دن فلریش ہو رہا ہے. اور وہ جو کئی سالوں کی انڈسٹری جمی تھی نا, اس میں اللہ کی طرف سے وہی رنگ رنگنے لگے جو کہ باقی چیزوں میں ہوتے ہیں, کہ ایک ایک کر کے سب نے اس کو چھوڑ کے ختم کیا. آپ کیا سوچتے ہیں, آپ اللہ کی مانیں گے تو اللہ آپ کی نہیں مانے گا؟ آپ لوگ مثال دیتے ہیں, باقی بات تو اس کی ٹھیک. اچھا لوگ اس کی اس سوچ پہ مثال ہے کہ وہ کاروبار کرتا اور ناکام ہوتا تو لوگوں نے اس کو کبھی بھی کامیاب نہیں کہنا تھا. لوگوں کا مسئلہ کیا ہے کہ کسی کو غلط چیز پہ سٹینڈ لیتا دیکھ کر کامیاب نہیں سمجھتے, ٹھیک چیز پہ سٹینڈ لے کر کامیاب ہونے کو کامیابی کہتے ہیں. یہ یقین اگر آ جائے نا ہمارے گھروں میں کہ اللہ کی مانوں گی تو زیادہ ملے گا. اور آپ دیکھیے کہ ظاہر بعض دفعہ دولت کی ریل پیل بہت ہوتی ہے, سکون کوئی نہیں ہے. ایمانداری کی ایک اپنی برکت ہوتی ہے, تھوڑا ہوگا آپ کا جو رولنگ ہے وہ کم ہے, کروڑوں میں تھی اب لاکھوں میں ہو گئی, لاکھوں میں تھے تو ہزاروں میں, لیکن اینڈ آف دا ڈے جو آپ کے ہاتھ میں آتا ہے نا وہ دوسرے سے زیادہ ہوتا ہے. جتنا سرکل بڑھاتے ہیں اتنی لائبلٹیز بڑھتی ہیں. ایمانداری کے ساتھ سرکل اربوں میں چلا جائے, پتی ہو جائے, نو پرابلم, نو ہارم ایٹ آل, لیکن ایمانداری بہت بڑی بات ہے. تو یہاں یہی باتیں بتا کے اللہ آج مجھے اور آپ کو بتا رہا ہے کہ ایسے لوگ جو دوسروں کو ناکام سمجھتے تھے وہ ہے. اور میں نے کئی لوگوں سے یہ بات سنی بھی ہے, غالباً کسی محدث کی بات ہے, کہ جہاں سچا دین ہوگا وہاں دولت بہت ہوگی. हम ऐसे एक फैमिली को जानते हैं, जद्दी कुश्ती दीनदार है, यानी ये तो मैंने आपको ऑपोजिट कहानी सुनाई ना, अब उसकी ऑपोजिट। बाप भी मवाहिद अल्लाह के बंदे थे, दुनिया से चले गए, और बेटे सारे आलिम और हाफिज। तो उनका ही एक बेटे के लफ्ज हैं, वो कहते हैं कि मैं मट्टी में हाथ डालता हूं ना तो सोना बन जाता है, मुझे समझ नहीं आती कि मुझे पैसा आता कहां से। और काम उनका यही आम जो किताबों का और दीनी चीजों का काम है। कहते हैं लोगों को अगर पता चल जाए कि ये दीनी कामों में कितनी बरकत है तो लोग इसको पाने के लिए आ जाए। उनके बारे में मशहूर है, उनके भाई बहन कहते हैं इसको समझ नहीं आती कि मैं अपना पैसा कहाँ रखूं, क्योंकि जब कारोबार होते हैं ना तो उसमें तो लगता ही रहता है, जो इंडस्ट्रीज होती है उसमें तो सारा कारोबार में होता है, वो हमेशा ही थोड़ा ही होते हैं। लेकिन जो इनकी दुकानदारी है, अब वो पैसा ज्यादा क्या करें, कितना को रॉस डालेंगे, कितनी को मनी उसमें डालेंगे, फिर वो उस मनी से कहीं प्लॉट ले रहे हैं, कहीं फ्लैट ले रहे हैं, कहीं मस्जिदें बना रहे हैं, उनकी मनी यूं फैलती है। और जो कारोबारी अरबपति है उनके अंदर अरबों पता हुआ, लेकिन कहते हैं जी हालात बड़े तंग हैं, क्योंकि वो जी कंसाइनमेंट रुका हुआ, डॉलर ऊपर से नीचे हो गया, वो तो हजारों करोड़ों का नुकसान हो गया। तो जो जिनका बहुत सर्कल बड़ा होता है ना, उनके हाथ पर खाली होते हैं, कार्ड से जेबें भरी होती हैं। तो बहरहाल बात का मकसद क्या है कि आज मैं और आप, मेरा और आपका कोई मनी मैटर्स में डायरेक्ट इन्वॉल्वमेंट नहीं है, अल्हम्दुलिल्लाह अल्लाह हमारे मर्दों को सलामत रखे। लेकिन आज ये सोच लेकर जाए, शौहर मानते हैं तो माने, अपने बच्चों को इस सोच पर लेके चले कि बेटा हलाल में बरकत होगी, हराम में नहीं है। और आप देखेंगे कि दूसरों को ताने देने वाले जब खुद डूबे होंगे तो क्या हाल होगी। अब अगला हिस्सा बहुत ज्यादा हार्ट टची है, क्लाइमेक्स ऑफ दी आयतें हैं, आयत 93 देखिए। धमकी हो गई, कौम ने कुछ कहा, नबी ने कुछ कहा, जुदाई मांग ली, अल्लाह से फैसला मांग लिया, अब कौम मुंह जोर हो गई है ना, बातें कर रही है, आके नबी के सामने मुकाबले पे खड़ी है। तो हजरत शुएब को समझ आ गई कि ये लोग मान के नहीं देंगे, लिहाजा आयत 93 फतवल्ला अन्हुम, तो वो इनको छोड़कर चल दिए। इसको हाईलाइट करें, चाहे आपकी अपनी औलाद भी गलत काम करती है ना, तो एक वक्त आता है कि फतवल्ला अन्हुम करना पड़ता है, फिर वो छोड़ेगी। और अगर दिल से बुरा करने के बावजूद हर खुशी गमी और मोहब्बत के नाम पे उनसे राहो रसम और लेन देन और खाना पीना रखेंगे ना, कभी भी नहीं मानेंगे, फतवल्ला अन्हुम। फिर हजरत शुएब उनको छोड़ के चले गए, और जाते जाते क्या कहते हैं, एक एक लफ्ज में से आंसू टपक रहे हैं, अगर आप गौर से पढ़ के देखें। वकाल या कौमी, कहने लगे मेरी कौम, लकद अबलगतुकुम रिसालाति रब्बी, बेशक मैं तो तुमको अपने रब के पैगाम पहुंचा दिए, जो मेरा काम था मैंने कर दिया, वनसहतु लकुम, और मैंने तो तुम्हारी खैर ख्वाही की, आई एम योर वेलविशर। पीछे याद करें फिर इबलीस के किस्से में भी नासिक का लफ्ज आया था, उसने भी खैर ख्वाह कहा था अपने आप को, और नबी कह रहा है कि लोगों मैंने तुम्हें बात बता दी, अब मैं तुमको छोड़ रहा हूं। वकैफा साला कौमिन काफिरीन, तो अब मैं कैसे अफसोस करूं इस कौम पर जिसने कुफर किया। ये आखिरी जुमला जिसमें मुंह से कह रहे हैं कि मैं अब तुम पे अफसोस भी नहीं करता, इस एक जुमले में से खुद कितना अफसोस झलक रहा है। देखिए नबियों को अपनी उम्मत से वही प्यार होता है जो माँ बाप को अपनी औलाद से होता है। नबी को पता था कि अल्लाह का हुक्म आ गया, आप जाइए। चंद नेक लोगों को लेकर नबी निकले, और नबी को पता था कि जूं ही मैंने निकलना है ना, पीछे अजाब आ जाना है। देखिए एक जुमला बोलती हूँ, शऊर से आप भी लिख लें, फायदा होगा, कि नबी दुनिया में अल्लाह की अदालत बन के आते हैं। नबी इज इक्वल टू अल्लाह की अदालत। जब लोग इस अदालत का इनकार कर देते हैं ना, तो अजाब आ जाता है। एक जुमला पीछे भी बोला था कि नबी कौम में रूह की तरह होते हैं, जैसे बदन में रूह है। जब नबी किसी कौम को छोड़ देता है ना, तो बदन भी मट्टी में डाल दिया जाता है। क्या दिल पे बीती होगी हजरत शुएब के उस वक्त, जब पता था कि मेरे जाते ही ये मेरे सारे बच्चे मार दिए जाएंगे। गैर तो नहीं थे ना, खानदान, कजन, चचा, मामू, जिसने भी नहीं बात मानी, अब वो सब मरने वाले हैं। ये दर्द पैदा करने की जरूरत है। कोई खुशी से नहीं दीनदार जो होते हैं वो दूसरों को बुलाते, या ना खुशी से, या इस तरह की कोई बात नहीं होती, अफसोस होता है कि तुम दीन का जो रास्ता छोड़ दोगे इसके बाद जो अल्लाह की पकड़ आनी है। अब अगले हिस्से की, अगला जो मौजू बदलने वाला है, उसकी तमहीद बन गई कि अल्लाह ताला पूरी हुज्जते तमाम करता है, اور ساتھ ہی نبیوں کو کہتا اب ان پہ افسوس بھی نہیں کرنا. اب ایک سوال آپ کے ذہن میں ابھرنا چاہیے, کیوں نہیں افسوس کیا حضرت شعیب نے ہلاک ہونے والی قوم پہ؟ تو دیکھیے اگر نبی ہلاک ہونے والوں کا غم لگا لے تو بیمار ہو جائیں گے نا, غم والے دل سے کام تو کوئی نہیں ہوتا. تو جن لوگوں کو وہ فائدہ دے سکتے تھے نا, ان کو فائدہ نہیں دے سکیں گے. یہ مزاج آپ آگے بھی دیکھیں گے, حکم ہی نہیں. اللہ اپنے نبی کو کرے فلا یحزن کا قولہم, اے نبی ان کی باتوں کا غم نہ کیا کرے, کیونکہ بعض دفعہ ہم غم لگاتے ہیں نا پھر روگی ہوتے ہیں. آپ ماں بچے سے سمجھیے, اگر خدا نہ خواستہ آپ کا کوئی بچہ بیمار ہو یا اپنے گھر میں کوئی بچی دکھی ہے تو مائیں روگ لگا لیتی ہیں نا, پھر شوگر ہو جاتی ہے, بلڈ پریشر ہائی ہو جاتا ہے. تو جب روگ لگایا نا ایک بچے کا تو باقی بچوں کو بھی نہیں دیکھ پاتی, گھر میں بھی خوش نہیں رہتی, شوہر کے حق پورے نہیں کرتی. تو اللہ اب نبیوں کا یہ امتحان لیتا ہے کہ دیکھو تم ان پہ غم بھی نہ کرو, لیٹ دیم گو, جاتے ہیں تو جاؤ. دیکھیے یہ بہت بڑی بات ہے. اللہ تعالیٰ ہمیں سب کو اس میں ایک میسج دیتے ہیں, اور وہ کیا ہے کہ لوگوں کے لیے تڑپنا سیکھیں. اور ہم انسان ایک دوسرے کے لیے کتنی کو خیر خواہی بھی چاہیں گے, لیکن نبیوں کا دل تو اس سے بہت بڑا ہوتا تھا. ہم سب خود سے پوچھتے ہیں, ابھی یہ حضرت شعیب کا قصہ پورا ہو رہا ہے, بس قوم پہ عذاب آیا اور نکل گئی, اور کس طرح سے اللہ تعالیٰ نے ان پہ, اس قوم پہ تین عذاب آئے تھے. ظلم, میں نے پیچھے شاید قوم مدین سمود میں کہہ دیا تو اس کو کاٹ دیجئے گا. اس قوم پہ, قوم شعیب پہ تین عذاب آئے تھے, یوم الظلہ صاحبان کا عذاب, آگ برسی تھی بادلوں میں سے, صیحہ چنگھاڑ تھی, حضرت جبرائیل علیہ السلام نے ایک چیخ ماری تھی جیسے سور پھونکیں گے نا, اسی قسم کی ایک چیز تھی. تو اس چیخ کو سن کر ان کے کلیجے اچھل کے حلق میں آ گئے تھے, کلیجے پھٹ گئے ان کے. اور تیسرا رجفہ, زمین ہلی. سوچئے تینوں چیزیں, زمین پہ زلزلہ ہو, آسمان سے ایک چیخ کی آواز آئے اور اوپر سے آگ برس رہی ہو, اور اس طرح اوندے ہوئے اپنے گھروں میں سو گئے کہ زمین نے ان کو ایسے اپنے سینے سے لگا لیا جیسے ماں چپکتی ہے. جا زمین, بستیاں ویران, ایسے لگا کبھی یہ تھے نہیں. بڑی بڑی دھمکیاں دینے والے مسلمانوں کو آج خود نظر نہیں آتے. اور حضرت شعیب عذاب سے پہلے قوم سے خطاب کر کے اب وہاں سے جاتے ہوئے دکھتے ہیں. آپ دیکھیے کہ یہ ساری باتیں جب مکہ والے سنتے تھے تو وہ کیا سوچتے تھے. آپ تھوڑا سا اب اس لندن کے ہال سے نکلیے اور مکہ کی گلیوں میں آ جائے. یہ آیتیں کس کی زبان مبارک سے لوگ سن رہے تھے؟ محمد رسول اللہ صلی اللہ علیہ وسلم. اور وہ اس وقت نبی صلی اللہ علیہ وسلم کے ساتھ کیا کر رہے تھے؟ یہ کچھ کر رہے تھے نا. تو اس سارے کلام میں قریشیوں کو بھی دھمکیاں مل رہی تھیں, اور ان کو تو سمجھ بھی آتا تھا. ہم تو آج بس کوئی سمجھاتے تھوڑا تو ہم سمجھ جاتے ہیں, ورنہ تو اتنی بات سمجھ نہیں آتی نا. لیکن مکہ والوں کے لیے یہ انذار تھا, اور پوری سورت اسی مضمون پہ چل رہی ہے کہ ڈر جاؤ ڈر جاؤ, آج موت آئے گی, ساری کشش دنیا کی تمہاری ختم ہو جائے گی, یہ ساری تمہاری دوڑ دھوپ ختم ہوگی. یہاں پہ قوم شعیب کا قصہ پورا ہوا, اور اس کے بعد اب آگے اللہ سبحانہ تعالیٰ ایک جنرل اصول, یعنی آیت 94 سے 102 تک, اب آپ لکھ لیجئے کہ آزمائشیں, عذاب, انعام, مہلت, اس قسم کی جتنی بھی اصطلاحات سنتے ہیں نا, ان کا ربط ہے. ہم پہلے آیتوں کو ساتھ ساتھ لے کے ایک سٹریچ میں تھوڑا تھوڑا کر کے پھر اوور آل اس پہ ڈسکشن کر سکیں گے کہ اللہ تعالیٰ ہمیں کیا سکھاتے ہیں. پہلے میں آپ سے چند باتیں پوچھنا چاہوں گی کہ آپ لوگ اس قصے کو سننے کے بعد اپنے دل میں کیا محسوس کرتے ہیں. دو لوگ شیئر کرتے ہیں. جی آپ ادھر سے, آپ کا نام بھول گئی میں. جی عارف, آپ شیئر کیجیے.
میں نے یہ سیکھا کہ جو ہے جو حق بات ہے اس کو نبی نے بدلا نہیں, چاہے ان کو انہوں نے اتنی بڑی بڑی دھمکیاں دی. اور اس سے ہم کو بھی عمل کی بات ملتی ہے کہ جو ہم یہاں پہ سچ سیکھ کے جاتے ہیں اس کو ہم لوگوں کو خوش رکھنے کے لیے جو ہے ملمت کر کے بدلے نہیں.
صحیح, پیئر پریشر میں نہیں آنا, نہیں غلط بات ماننی نہیں ہے کسی کی. جی اور جی آپ ادھر سے.
اس کے علاوہ یہ کہ ہمیں اپنے حالات کو دیکھ کے اور شریعت کو اس کے ساتھ متصادم نہیں کرنا, کمپرومائز نہیں ہونا چاہیے ہم لوگوں کو. کہ ہم وہ اس زمانے کی بات ہے جیسے لوگ کہتے بھی ہیں کہ یہ تو اولڈ ڈیٹڈ ہے تو آج یہ چیزیں امپلیمنٹ نہیں ہو سکیں. بے شک کہ قرآن پاک میں لیبوریٹری دنیا تک کے لیے ہے, صرف ہم لوگوں کو اپنے رویے چینج کرنے کی ضرورت ہے.
جی کبھی بھی قرآن اولڈ ڈیٹڈ نہیں ہوتا, یہ ایور نیو ہے. جی رب دیکھیے, جو اللہ حرام سے بھی تو اللہ ہی دیتا ہے نا, جو اللہ حرام سے دے سکتا ہے کیا وہ حلال سے نہیں دے سکتا؟ ماں اپنے بچے سے خوش ہوگی تو زیادہ دے گی یا ناراض ہوگی تو دے گی, اور بچہ تنگ کرے نا تو ماں ناراض ہو کے پھینک بھی دے نا چیز اور لے لو لیکن میرے سے بات نہ کرنا, تو کیا خوشی. یہ جو اللہ حرام میں بھی, بعض لوگوں مت سوچئے کہ حرام میں لوگ پھلتے پھولتے نہیں, ابھی پڑھیں گے ہم اگلی آیتوں میں, آیتوں سے پتہ چلے گا. بعض دفعہ حرام سے اتنا ملتا ہے, لوگ کہتے ہیں دیکھو ہم نہیں کہتے تھے یہ کرو گے تو کامیاب ہوں گے, لوگ تم کہتی ہو یہ چھوڑ دوں تو پھر دیکھو کیا ہوتا ہے, تو وہ تو بہت بڑی آزمائش ہوتی ہے. وہ آگے آ رہا ہے. جی پیچھے سے آپ سمینا جی. بالکل بیسٹ کوشش کرو اور باقی اللہ پہ ڈال دو. یہ ایک حدیث میں خلاصہ بھی ہے کہ جب کوئی کام کرو تو اپنی پوری کوشش کر لو پھر نتائج اللہ پہ ڈال دو. جی آپ ادھر سے ناہید شاید. جی خیر خواہ, کبھی دوسروں کے لیے برا نہ سوچیں. آپ مت سوچیں کہ آپ اس کلاس روم میں بیٹھ کے بڑے نیک ہو گئے ہیں, اور جو لوگ آج نہیں ہیں یا نہیں آتے کبھی بھی آپ کے کہنے پہ وہ برے ہیں, ہم نہیں جانتے. اگر یہاں آ کے بھی گردن اکڑی ہوئی ہے اور ہی کبر ہے, تو ہو سکتا ہے کہ نہ سیکھنے کا گلٹ جو ہے وہ لوگوں کو ہم سے آگے کر دیں. تو آئیے دیکھتے ہیں اب آیت نمبر 94 سے آگے. اللہ تعالیٰ کا ایک اجتماعی قانون ہے. 94, وما ارسلنا فی قرية من نبی الا اخذنا اہلہا, اور ہم نے نہیں بھیجا کسی بھی بستی میں کسی بھی نبی کو مگر, یعنی نہیں سے بات کیوں ہے, شدت. یعنی مراد کیا کہ ہمیشہ ہی ایسا ہوا کہ جب کسی بستی میں کوئی نبی بھیجا پھر کیا ہوا, الا اخذنا اہلہا بالبأساء والضراء لعلہم یضرعون, مگر یہ کہ ہم نے پکڑا اس کے بسنے والوں کو سختیوں سے اور تکلیفوں سے تاکہ وہ گڑ گڑائیں اور ان میں عاجزی پیدا ہو جائے. یہ ہے جی اللہ تعالیٰ کا قانون پکڑ. سورۃ الانعام کی آیت 42 سے 45 میں بھی ہم یہ بات پڑھ چکے ہیں کہ اللہ کا یہ طریقہ رہا ہے جب بھی کسی قوم کی طرف کوئی رسول آئے, اب آج رسول نہیں ہے تو آپ اس کو مبلغ کہہ لیں, دین کی بات کہنے والا, جب بھی کسی طرف کوئی دین والا آتا ہے تو اللہ اس قوم کو سختیوں اور مصیبتوں میں مبتلا کرتا ہے. یہ فرسٹ ہوتا ہے, نمبر ون. پہلی سٹیج کیا ہے کہ دین کی طرف جب لوگ آتے ہیں نا تو سختیاں اور مصیبتیں آتی ہیں. مکہ کا ماحول ساتھ ہی ذہن میں رکھ لیں, اسلام قبول کرتے ہی کوڑے اور مار کیوں پڑتی تھی, یہ اللہ کی پہلی سنت پوری ہوتی ہے. ہوتا کیا ہے کہ مشکلات میں ڈال کر اللہ رسول کی دعوت کو قبول کرنے کا ماحول پیدا کر دیتے ہیں. آپ اس کو یوں سمجھیں کہ سخت گھی ہو تو آپ اس میں انگلی ڈالیں گے تو نہیں ڈال سکیں گے نا, بس نیچے ہیٹ جلا دیں. وہ مکھن یا گھی جو بھی ہے وہ جب پگھلے گا نا تو ذرا سی انگلی ڈالیں گے تو اینڈ تک جائے گی. اللہ لوگوں کے دل کی سخت زمین کو پہلے مشکلات کی چکی میں ڈال کے گرائنڈ کرتے ہیں. چوٹیں پڑتی ہیں, کہیں کوڑے لگتے ہیں, کہیں مار پڑتی ہے, کوئی برا کہتا ہے, کوئی تانا دیتا ہے, کوئی کہتا ہے تو مولون ہو گئی, کوئی کچھ کہتا ہے, کوئی کچھ کہتا ہے. ان باتوں سے پھر بندے کے دل میں درد پیدا ہوتا ہے, نرمی آتی ہے, اللہ یضرعون. کیونکہ جب مشکل آتی ہے نا تو انسان فطرت کے قریب ہو جاتا ہے. دیکھا کیا ہے کہ جب لوگ خوش ہوتے ہیں نا ہر چیز ہی ٹھیک چل رہی ہے, موافق ہے, بچے بھی خوش, گھر بھی خوش, شوہر بھی اچھے, تو کم ہی لوگ دین کی بات کی طرف مائل ہوتے ہیں. आप इसको यूं समझिए कि जब बंदा खुली छत के नीचे सोता है तो हो सकता है कि आधी रात में मच्छर काटे, हो सकता है कि रात को सर्दी लगे गर्मी लगे, फजर पे अजान, फजर की अजान पे आंख खुल जाती है, उठ के लोग बंदा कहता है उठ गया हूं तो चलो नमाज भी पढ़ लूं, तहज्जुद ही पढ़ लूं फिर नमाज भी पढ़ लूं। लेकिन जब अल्लाह की रहमत से एसी आ जाता है पंखे के बाद, फिर क्या होता है, एसी के साथ ब्लैंकेट लाजमी है, क्विल्ट्स, नरम गरम गद्दे, तो फिर आंख कब खुलती है, जब 8-10 बज जाते हैं, जब पर्दा कोई हटाता है तो पता चलता है आधा दिन गुजरने वाला है। खुशहाली में अक्सर इंसान अल्लाह की बात की तरफ कम तवज्जो देते हैं। आप इसको यूं सोचे कि हम सेहतमंद हों जब, तो कभी हम डॉक्टर पे जाते हैं, अल्लाह ना लेके जाए, लेकिन जब बीमार हो तो बार बार ख्याल तो जरूर आता है, जाए ना चाहे, लेकिन डॉक्टर का ख्याल आता है ना। तो जिस्मानी बीमारी हमें जिस्मानी डॉक्टर्स के पास ले जाती है, रूहानी बीमारी हमें रूहानी डॉक्टर्स के पास ले आती है। और रूहानी डॉक्टर कौन से होते हैं, जो कुरान की तालीम देते हैं, जो अल्लाह का दीन सिखाते हैं। ये कुरान हमारी रूह की ग़िज़ा है। फिर ऐसे हालात में लोग बात ज्यादा सुनते हैं, बच्चे का इंतकाल हो गया, शोहर से झगड़ा हो गया, डिप्रेशन में चले गए, शी इज इन डीप डिप्रेशन, दोस्त कहती है चलो आओ बैठो मैं तुम्हें साथ ले जाती हूँ, देखो फिर आके बैठे तो बड़ा मजा आया। तो अल्लाह सुबहाना ताला की सुन्नत क्या है कि तकलीफों में डालकर बंदे को अपनी तरफ ले आता है। और लिख ले, मुश्किल हालात में अल्लाह को पा लेना खुशकिस्मती है, ये तो पहला दर्जा। लेकिन मुश्किल गुजरने के बाद अल्लाह को याद रखना, ये इससे भी बड़ी खुशकिस्मती है। लोगों का हाल क्या है कि जब मुश्किल आती है तो अल्लाह की तरफ, तो मुश्किल टली क्या, जरा सी खुशी आ गई जिंदगी में तो तू कौन और मैं कौन, कारे जहां दराज है अब मेरा इंतजार कर। अल्लामा इकबाल का शिकवा और जवाब शिकवा आपने कभी ना कभी तो पढ़ा ही होगा, कहते हैं अल्लाह दुनिया में क्यों भेजा, अब मुझे यहां बहुत काम है, जब फारिग होंगे ना फिर आऊंगा तेरे पास, अब तो मेरा इंतजार कर। और अल्लाह बंदे का इंतजार करता ही रहता है, करता ही रहता है, और बंदे को अल्लाह की तरफ आने की तौफीक कम ही होती है। तो खुशियां बड़ी डेंजरस होती हैं क्योंकि ये हमें अल्लाह से दूर कर देती हैं, ये हमारे दिल को सख्त कर देती हैं। हम इतना खो जाते हैं इन चीजों में, कहीं रखते कहीं समेटते कहीं खोलते कहीं उसको देखते, आप देखिए छोटी छोटी चीजों को हवा बना लेते हैं। कोई एक छोटी सी शादी आ जाए, बच्चे की मंगनी हो जाए हमारे, कोई भी, तो फिर देखिए जरा हमारा फोकस कहाँ टूटता है। एक सिस्टर है, यहाँ नहीं आती, कहीं और जाती हैं, तो कहने लगी कि मेरे बच्चे या बच्ची किसी की भी शादी है तो बस मैंने जहां जाती ना मैंने उनसे 3 हफ्ते की छुट्टियां ले ली हैं कि भाई अब मैं नहीं आ सकती, मैं अब शादी के बाद आऊंगी। तो मैंने कहा बड़ी खुशकिस्मत है कि आप वहां हैं, आप इधर होती तो हमने आपको शादी वाले दिन भी बुलाना था, बल्कि आपकी शादी भी इधर कर देनी थी। हम तो नहीं 3 वीक की छुट्टियां अफोर्ड कर सकते, क्योंकि हमारा ईमान है कि आप यहां आती रहेंगी तो आप वो जो शादी का प्रेशर है ना स्ट्रेस, उससे हल्की रहेंगी, घर में कम झगड़े होंगे, शौहर को कम पैसे उससे आप मांगेंगी, तो आप तो अपने लिए खुद ही परेशानी ढूंढ रही हैं, लेकिन ये सच है। देखिए मेरा जीना मरना मेरे रब के लिए, कुल इन सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन पढ़ चुके हैं ना। अब कम से कम आप सब भी 8 पारे आपके अल्लाह ने आज पूरे करा दिए हैं। एक क्राइटेरियन अपने पास जरूर रखें, गर्मी सर्दी दुख सुख बीमारी सेहत, मैं जिस वक्त इन हर हालात में अल्लाह की बंदी हूं तो ये मेरी लिए इंशाल्लाह अब आगे बढ़ने के रास्ते हैं। फर्क हो सकता है, मसरूफियात है, अब जरा बिलफर्ज मैं देती हूं कि आज आप इधर हैं ही नहीं, आपको कहीं जाना है, कोई भी दुख है सुख है, अब जब है ही नहीं तो आप आएंगे कैसे, लेकिन आपका दिल इधर हो, आप जाएं हज पे उम्रे पे जाएं, अव्वल तो कहीं ना जाएं, आप सारी क्लास वाले जरा अपने पासपोर्ट तो दे दें, क्योंकि ये मैं बड़ी नाराज हूं कुछ लोगों से आजकल। बहरहाल ये आपको क्या केयर होगी, इसको तो छोड़ दें, लेकिन कोई ऐसा काम ना करें इस साल में कि जो आपका कोर्स छुड़वा दे। आप उम्रे पे गए और वापस आ गए तो आपका उम्रा कबूल है इंशाल्लाह, आप किसी खुशी गम में इधर उधर खिसके, दिल दिमाग इधर तक, क्लास के लेसन साथ लेके गए, साथ देते रहे, आते रहे, ठीक है। अगर खुदा ना खास्ता ये डोरी हाथ से छूट गई तो फिर पता नहीं वो इबादतों का भी क्या मिलेगा। मत फितने में डाले, ला तुल्कु बेदी को मिला ताल्लुका। और मैंने मजाक में नहीं कहा, हत्तुल बसा कोशिश करें कि इस कोर्स के दौरान आप बाहर कम से कम जाएं। असल खुशी ये, आप कहाँ एंटरटेनमेंट लेना चाहते हैं, अपनों से क्या मिलना है, अल्लाह से रोज मुलाकात होती है इस किताब में। तो लिहाजा ये जो मुश्किल है ना, अब आपकी और मेरी क्या मुश्किल है दीन पे आते, आप भी पूछ सकते हैं कि कोर्स की मेहनत, आना जाना, बैठना, राइट लेना देना, फीस देना, किताबें खरीदना, ये मुश्किल है, ये क्यों आ रही है? लाल यदरुआन। चलिए पहला मरहला तो पूरा हो गया, नरम हो जाते हैं लोग, अल्लाह सुबहान तआला उनको दे देता है। अब उसके बाद क्या होता है? बास सा का लफ्ज, किस तरह की बीमारियां, दो लफ्ज हैं यहाँ, एक बास, बास का लफ्ज है ना बोझ से है, बाओ बा हमजा सीन, माली कमी को कहते हैं, फकरो फाका, यानी हाथ ही तंग होने लगेगा। और ये भी अजमा लें, जब दीन की तरफ आएंगे ना तो हाथ जरूर तंग होगा। एक ब्रदर थे तो उन्होंने एक हदीस सुनी, भी सुनी होगी पहली दफा या पहले भी सुनी होगी, कि हज और उमरा जो ना बंदे के माल को बढ़ाता है, हदीस है कंटिन्यूसली, यानी हज फिर उमरा, हज फिर उमरा, ये दौलत को बढ़ाता है। तो वो उन्होंने शायद सोच से कहा कि मैं उमरा कर रहा हूँ, हो सकता है कोई नई डील मिल जाए। अल्लाह का हुक्म देखिए, जब से उमरा करके आए उनका कारोबार ही नहीं सेट हुआ, ये अल्लाह की तरफ से होता है। दीन की तरफ आते ही बाज़वा माली कमियां आती हैं, जॉब छूट जाएगी, या कोई पैसे कहीं से आते थे तो वो बंद हो जाएंगे, यहाँ तो मुझे नहीं पता लेकिन कुछ जगहों पे मुझे पता है कि गवर्नमेंट से पैसे मिलते हैं हर एक को, तो उनके पैसे बंद हो जाते हैं। कभी नहीं कई सालों से किसी ने पूछा, लेटर आ जाता है नौफ की तरफ से कि आइए जी कोर्स करें, या कोर्स करें या जॉब करें, दोनों करने पे आपको पैसे मिलेंगे, नहीं तो नहीं होंगे। तो ये तो होगा, अल्लाह ताला पैसा हटा के हमें देखना चाहता है कि हम किस पे ट्रस्ट करते हैं। फिर दर्रा दरर, दूसरी तकलीफ जो आती है दीन पे आने के बाद, बीमारियां, दुआ द्रोरा, वो बीमारी आपको उठ जाएगी जो कभी नहीं थी हुई, कोई तकलीफ आ सकती है, कुछ भी है। तो ये तकलीफें जब आए तो समझे कि दीन का काम कबूल हो रहा है, ये किस्म की डेली रिपोर्ट बन के आती है कि ये तकलीफ होती है। रास्ते में मुझे शेयर कर रही, मेरे से शेयर कर रही थी कोई बात, क्या थी मैं तो भी भूल गई। खुलासा क्या था उसका कि किसी ने नमाजें शुरू की तो उनका क्या कारोबार खराब हो गया, कुछ मुझे बात याद नहीं, लेकिन मैंने मुझे एक जोक याद था कि एक शख्स था तो वो नमाज नहीं पढ़ता था, किसी ने उसे कहा कि नमाज पढ़ा कर बड़ी बरकत होती है, अल्लाह खुश होता है। उस बेचारे ने इस शर्त पे नमाजें शुरू कर दी, अल्लाह का काम देखिए कि नमाजें शुरू की ना, भैंसों का काम करता था, दूध छूध निकालता था, तो उसकी भैंसे मरनी शुरू हो गई, एक दिन एक मर गई, कुछ दिन दूस गुजरे फिर मर गई, नमाजें पढ़ता जा रहा है तो भैंस, अल्लाह की तरफ से आजमाइश थी बादशाह। तो एक दिन बड़ा ही जला कुटा बैठा था, तो एक छोटी सी बछिया थी, भैंस की बच्ची जो होती है, तो वो बड़ा शोर मचा रही थी, तो उसको कहता है कि चुप कर जा, तू सिर्फ दो रक्तों की मार है। अब आप देखिए कि आप इसको जोक समझे लेकिन अल्लाह का कानून देखें, कि बास लोग ये सोच लेते हैं कि हम नेकी का काम करेंगे तो हम पे पकड़ जरूर आएगी, लेकिन यकीन कीजिए ये बहुत छोटी आजमाइश है। आप नेकी का काम करें और आपको कोई ऐसी तकलीफ आ जाए, अल्लाह ना करे आए, तो ये खुशी का सौदा है, क्योंकि ऐसी तकलीफें फिर आपको अल्लाह के मजीद करीब करेंगी, ये दर्रा उनकी कैफियत हो जाएगी, ठीक है। लेकिन इसके बाद आगे क्या होता है अगले हिस्से में देखिएगा, आयत 95। अब इस पे लिख ली थी स्टेप नंबर 2, थुम्मा बदलना मकाना सैयतिल हसना, फिर हमने इस बुराई को भलाई से बदल दिया, यानी वो दर्रा भी गए, बासा भी गए, सारे दुख दूर होने लगे, माल की रेल पेल हो गई, सेहत और बनने लगी, वजन गेन होने लगा, रिश्ते होने लगे, घर अपना हो गया, बड़ा घर मिल गया, हत्ता अफो, यहां तक कि वो खूब फले फूले। ये जो अफो का लफ्ज है ना, ये अज़दाद में से है, जिद से, अरबी के कुछ लफ्ज है उनके डबल मानी होते हैं। अफो का एक मानी क्या होता है, मिटा देना, टू रब, जैसे हम कहते हैं ना दुआ में फाफ अन्ना, तो वही लफ्ज है। معافی لفظ بھی یہی ہے. لیکن اف کا ایک معنی ہوتا ہے بڑھوتری. حدیث میں داڑھی کے بارے میں یہ لفظ آتا ہے کہ داڑھی کو اس کے حال پہ چھوڑ دو, بڑھاؤ, تو اس میں اف کا لفظ آتا ہے. یہاں کون سا معنی ہے؟ دوسرا. خوب پھلے پھولے, دولت گھر کی باندھی ہوئی, پہلے بچے نہیں تھے پھر بچے ہونے شروع ہو گئے, رشتہ نہیں ہو رہا تھا تو رشتہ ہو گیا. وَقَالُوا قَدْ مَسَّ آبَاءَنَا الضَّرَّاءُ وَالسَّرَّاءُ, حتیٰ کہ وہ کہنے لگے ہمارے باپ دادا پر بھی تکلیف اور خوشی تو آتی ہی رہی. یعنی دولت کے آتے ہی عقل اتنی ماری جاتی ہے کہ جو پیچھے کچھ سال پہلے تکلیف کے دن گزرے تھے اس کو وہ کیا کہنے لگے, اٹس مدر نیچر, دنیا ہے, کبھی دھوپ کبھی چھاؤں, کبھی کی راتیں لمبی کبھی کے کچھ. یعنی وہ ان تکلیفوں اور مصیبتوں اور بیماریوں کو اللہ کی پکڑ سمجھنے کی بجائے اللہ کا ایک فطری قانون کہنے لگے. یعنی جو سبق لیا ہوا تھا اس کو چھوڑتے ہیں. اب کون سا سٹیج آ گیا؟ خوشیوں والا. اگر آپ 94 اور 95 آئے دونوں کو لکھیں, دونوں میں نعمتوں کا ذکر ہے, فرق ہے دونوں میں. پہلی جو نعمتیں ہیں نا, جس میں اللہ سبحانہ تعالیٰ نے ان کے اوپر باس اور در راہ کی نعمت ہے, یہ اللہ تعالیٰ کی طرف سے بندے کے لیے خیر ہے کہ وہ اس تکلیف کے بعد اللہ کے پاس آئے. لیکن آیت 95 میں بظاہر کیا ہے؟ نعمتیں, لیکن یہ اللہ کا عذاب ہے. تو ہر وہ نعمت جو بندے کو اللہ سے دور کر دے وہ اللہ کے عذاب کی ایک قسط, اللہ پھر خوب دیتا ہے. اور جب لوگ خوب لے لیتے پھر فَأَخَذْنَاهُمْ بَغْتَةً, پھر ہم نے ان کو اچانک پکڑ لیا. کب, کس حال میں؟ کہ وَهُمْ لَا يَشْعُرُونَ, پھر ان کو اس کا شعور بھی نہ تھا. جب لوگ مست ہونے لگتے ہیں نا, ڈرنک ہونے لگتے ہیں, نعمتوں کے نشے میں چور ہوتے ہیں, پھر چال بدلتی ہے, گھر بدلتا ہے, حلیہ بدلتا ہے, اب پیسے آ گیا, اب مال آ گیا, اب رشتہ ہو گیا, تو پھر اتنے دور ہوتے ہیں, نمازیں بھی چلی جاتی ہیں, حلال حرام کا فرق چلا جاتا ہے, پھر اچانک اللہ پکڑتا ہے. اور یہ آزمائش زیادہ بڑی ہے. یہ ہے اللہ تعالیٰ کا قانون پکڑ. پہلے تکلیف دیتا ہے, تکلیف میں دل سوزی ہوتی ہے, آزمائش ہوتی ہے, اور تکلیفوں میں ڈال کر جو آزمائش ہے نا, یہ بہت چھوٹی ہے, کیونکہ تکلیف میں رب یاد رہتا ہے. لیکن جب صحت کے ساتھ انسان اپنے آپ کو بہت بڑا سمجھتا ہے نا, تو یہ اللہ تعالیٰ کی پکڑ ہوتی ہے. ہم سب اپنے اوپر لے کے سوچیں, اللہ تعالیٰ نے یہی قانون اگلی آیت میں بتا کے اب ہمیں اگلی آیت میں اس سوال کا جواب دیا ہے کہ کیا نیکی اور تقویٰ کے ساتھ بندے کو اللہ کی رحمتیں نہیں ملتی. بڑی اہم آیت ہے, آیت 96, وَلَوْ أَنَّ أَهْلَ الْقُرَىٰ آمَنُوا, اور اگر یہ بستیوں والے ایمان لاتے, وَاتَّقَوْا, اور تقویٰ کی روش اختیار کرتے, پہلا درجہ کے ایمان, پھر ہے تقویٰ, ہوتا, لَفَتَحْنَ عَلَيْهِمْ بَرَكَاتٍ مِّنَ السَّمَاءِ وَالْأَرْضِ, تو ہم کھول دیتے ان کے اوپر برکتیں آسمان اور زمین سے. برکات کیا ہے؟ برکتن کی جمع, برکتیں دیتے. اور برکت کس کو کہتے ہیں عربی میں؟ با را کاف اس کا روٹ ہے. برکہ کہتے ہیں اونٹنی کا بیٹھنا, تھوڑے میں کثرت ہو جانا. آپ کہتے ہیں نا, کھانا تھوڑا تھا برکت ہو گئی, تھوڑے مال میں برکت ہو گئی, یہ ہے برکت. زیادہ چیز کا زیادہ ہونا برکت نہیں ہے, تھوڑے کا زیادہ ہونا. کہ اللہ کہتا ہے پتہ بھی نہیں چلے گا ریسورسز کیا ہیں, کہاں سے آتا ہے, لیکن اللہ کا شکر ہے کبھی ہاتھ نہیں کسی کے آگے پھیلا, اللہ نے کبھی شرمندہ نہیں کیا. اس طرح سے اللہ آسمان سے برکتیں کھولتے ہیں اور زمین سے. لیکن لوگوں کی اکثریت کا حال کیا ہے؟ ولیکن کذبوا, لیکن انہوں نے تو چھٹلا دیا. فاخذناہم بما کانوا یکسبون, تو پھر ہم نے پکڑ لیا ان کو ان کے کرتوتوں کی پاداش میں. یہ ہے اللہ تعالیٰ کا ایک بڑا خوبصورت نقطہ. ایمان اور تقویٰ دو چیزیں ہیں, لکھیے ذرا ان کو. دیکھیں ایمان کیا ہے؟ اللہ کو مان لینا, اللہ کی بڑائی کا احساس ہو جائے. ایمان کیا ہے؟ کہ لا الہ الا اللہ پہ دل جم جائے. ابھی پچھلے ویکنڈ میں نے شروط لا الہ پہ ایک درس دیا آن لائن, آپ میں سے کچھ لوگوں نے سنا ہوگا. 9 کنڈیشنز لکھائیں کہ لا الہ الا اللہ پڑھنے سے پہلے کیا چیزیں اپنے دل میں دیکھ لیں, وہ تو سب کو پتا ہے. دوسری چیز ہے تقویٰ. تقویٰ کیا ہے؟ عمل میں اطاعت اور نیت میں خلوص. از اکول ٹو تقوا. جب صرف ایمان آیا ہوتا ہے نا لوگوں کے اندر تو وہ پوری شریعت پر عمل کر لیتے ہیں ظاہری طور پہ, بالکل حرام حلال کے بھی پابند ہوتے ہیں, لیکن ان کے اندر روح نہیں ہوتی. ایمان ایک بالکل میکینیکل قسم کا سسٹم بن جاتا ہے, یہ کرو یہ نہیں کرو وہ نہیں کرو. لیکن جب بندے کے ایمان کے ساتھ تقویٰ ہوتا ہے نا تو اللہ کی برکتیں آتی ہیں. تقویٰ کی دولت ایمان کے بعد سب سے بڑی دولت ہے. اللہ سبحانہ تعالیٰ کی فرما برداری دنیا کی ترقی میں رکاوٹ نہیں بنتی, اس آیت کا یہ مفہوم ہے. قوم شعیب کیا کہتی تھی کہ فرما برداری کرو گے تو خاسرون میں ہو جاؤ گے. اللہ یہاں بتا رہا ہے کہ اگر میری فرما برداری کرتے تو دولت ملتی, تو گویا کہ اللہ نے ہم سب کو دولت لینے کا راز بتا دیا. کوئی اپنے ملک والوں کو جا کے یہ راز بتا دے, کسی غیر مسلم کی ایڈ نہیں چاہیے, کسی ملک سے کوئی قرضہ نہیں چاہیے, اپنی قوم کو آمنو کے بعد واتقوا کا سبق دے دو. چلیں قوم کو تو پیچھے کریں, ہم اپنے گھر میں اس اصول کو لا سکتے. شوہر اور بیوی آمنو کے بعد واتقوا پہ آ گئے نا, تو آپ دیکھیے گا کہ پتہ بھی نہیں چلے گا کہاں سے آتی ہے برکت, لیکن آپ کے پاس سب سے زیادہ ہوگا, آپ کبھی محتاج نہیں ہوں گے. لیکن یہ حقیقت ہے کہ لوگوں میں سے اکثر لوگوں نے اللہ کی بات نہیں مانی, اس لیے اللہ کہتے ہیں ولیکن کذبوا فاخذناہم بما کانوا یکسبون. سوال پیدا ہوتا ہے کہ یہاں یکسبون کیا ہے؟ دیکھیے اگر پچھلے ٹیکس کو ساتھ لے لیں تو حرام کی کمائی, یا تو کمائی حرام تھی یا حرام جگہ پہ خرچی تھی, یہ دونوں سوال قیامت کے دن ہونے ہیں پانچ سوالوں میں سے. ان مالن من اینک تسبہ, پہلا سوال کیا ہوگا مالی معاملات میں کہ مال کہاں سے کمایا تھا, وٹ واز یور سورس آف انکم, اور دوسرا سوال من این انفق ہو, خرچ کہاں کیا. بہت سارے لوگوں کا پہلا سوال ٹھیک ہوگا انشاءاللہ, امید ہے اللہ سے کہ ان کے حلال کمائی ہے, لیکن خرچ کہاں کرتے ہیں اس میں بہت پکڑے جائیں گے, کیونکہ مال کا ایک کثیر حصہ ہم نافرمانی کی چیزوں میں ڈال دیتے ہیں. اسی طرح یکسبون سے مراد اگر آپ آخرت کی کمائی لیں تو کرتوت مراد ہے, یعنی جو کچھ انہوں نے کیا اللہ نے اس پہ ان کو پکڑا. یہ بتائیے کہ قوم شعیب کیوں ماری گئی؟ کیا اللہ کو ان کی دولت اچھی نہیں لگی, خوشحال تھے اس لیے؟ نہیں, اللہ لوگوں کو ان کی خوشحالی کی وجہ سے نہیں پکڑتا, اللہ ان کی نافرمانیوں کی وجہ سے پکڑتا ہے. اسی لیے اب آپ دیکھیے کہ جیسے ہتھوڑے برسانے والی آخری آیتیں ہیں, جیسے دماغ کے اوپر کوئی ٹک ٹک ڈالے, اور ہر آفا امین اور آوا امین اور آفا امینو کے آگے اپنے اینڈ پہ کوئسچن مارک لگانا ہے اور خود سے پوچھنا ہے کہ اللہ تعالیٰ مجھ سے یہ پوچھ رہے ہیں کیا. آیت 97, افا امین اہل القرآن, تو کیا یہ بستیوں والے بے خوف ہو گئے؟ یہ بے خوف کا لفظ کہاں سے آ گیا؟ امینہ کیا ہوتا ہے؟ امن میں آ جانا, نڈر ہونا. تو جب آپ کسی چیز سے نڈر ہیں تو بے خوف ہو گئے نا, یہی انداز صورت ملک میں بھی ملتا ہے. مراد کیا ہے کہ ان کو اللہ کی پکڑ کا کوئی ڈر نہیں ہے. کس چیز سے؟ ایاتیہم باسنا بیاتم وہم نائمون, کن پر آ جائے ہمارا عذاب رات کو جبکہ وہ سو رہے ہوں. پوچھے آج کی رات منڈے کی نائٹ ہے نا, ٹیوزڈے نائٹ ہے, اگر آج رات ہم سوئیں اور راتوں رات کوئی عذاب آ جائے, کوئی ایسے حالات بن جائے, پھر کیا بنے گا؟ چلیں اس میں تو بچ گئے, رات کو تو نہیں کچھ ہوا. تو آیت 98 کو دیکھ لیجئے, اب امین اہل القرآن یاتیہم باسنا دوہم وہم یلعبون, تو کیا یہ بستیوں والے بے خوف ہو گئے ہیں کہ ان پر آ جائے ہمارا عذاب دن چڑھے جبکہ وہ کھیل رہے ہوں. یہ کھیل کون سے ہیں؟ سارا وقت تو کوئی نہیں کھیلتا. یہاں مراد ہے غافل لوگوں کی ایکٹیویٹیز, کوئی شاپنگ سے کھیل رہا ہے, کوئی دنیا داریوں میں لگا ہوا ہے, یعنی ان کی ہیٹ لیس قسم کی ایکٹیویٹیز جس میں یہ اپنا پورا قیمتی دن ضائع کرتے ہیں. آج کل آپ بھی دیکھ رہے ہوں گے کتنا خوبصورت دن نکل رہا ہے نا, سردی تو رات کو بے شک بہت ہے, لیکن دن میں ٹھنڈ کے ساتھ سورج کتنا کھلا ہوا ہے. تو اتفاق سے اس ویکینڈ پہ الحمدللہ ہر دن جانا پڑا, باہر درس کے لیے بھی گئے اور ایسے بھی نکلے, تو ایسے ہی لگ رہا تھا کہ میں کہہ رہی تھی اللہ اتنا خوبصورت دن تو نے پھر دیا, ہم اس کے اندر کیا بھیجتے ہیں. دیکھیے ہر دن اللہ کا ایک تحفہ ہے نا, سورج دے کے بھیجا، ہوائیں دیں، دھوپ دی، کھانا دیا، اینڈ آف دا ڈے ہم کیا دیتے ہیں؟ ایک میرا خیال ہے امام ابن قیم کا کال ہے کہ ابن آدم سوچ، ہر دن صبح ہوتی ہے تو اللہ تجھے کیا کیا تحفے بھیجتا ہے، اور دن کے اختتام پر تو اللہ کو کیا بھیجتا ہے؟ رات کو بیٹھ کے سوچو، حاسبو قبل ان تحاسبو، کہ آج اس دن کو میں نے کیسے گزارا؟ اللہ کہتے ہیں دن چڑھے میں بھی عذاب آ سکتے ہیں، اور آیت 99، افامین و مکر اللہ، کیا یہ اللہ کی چال اللہ کی پکڑ سے بے خوف ہے؟ حالانکہ فلا یامن مکر اللہ الا القوم الخاسرون، اللہ کی چال سے کوئی اپنے آپ کو امن میں محسوس نہیں کرتا مگر وہی لوگ جو خسارہ پانے والے ہیں. خود سے پوچھئے، جب فجر چھٹتی ہے تو اب امینہ، کیا میں نے ڈر ہوتی ہوں، خوف زدہ ہوتی ہوں، کیا ہوتی ہوں؟ ہمارا تو حال یہ ہے کہ ہم غلطیاں کر کے بھی اتنا نہیں ڈرتے جتنا اسلاف نیکیاں کر کے ڈرتے تھے. ایک روایت کا خلاصہ ہے کہ ایک صحابی نے کہا کہ پہلے لوگ تو نیکیاں کر کے اتنا ڈرتے تھے جتنا تم گناہ کر کے بھی نہیں ڈرتے. اللہ کی پکڑ سے بے خوف ہونے والی قوم اللہ کی پکڑ کو بلاتی ہے. اس طرح سے قوم پہ عذاب آتا ہے انسان کو پتہ نہیں چلتا. آج انسانیت کس دکھ کا شکار ہے، ترسات ہے. بعض دفعہ تو جب آپ دنیا کی خبریں پڑھتے سنتے ہیں، لوگوں کو دیکھتے ہیں تو رونا آتا ہے، اللہ تیرے بندے اس طرح اس لیے پیدا ہوئے تھے، اس طرح دھکے کھائیں. بچوں کو ماں نصیب نہیں ہے، ماؤں کی گودوں سے بچے چھینے جا رہے ہیں، شوہر بیوی کو نہیں دیکھ رہا، بیوی شوہر کو نہیں دیکھ رہی، یہ کوئی زندگی ہے؟ یہ تو نفس کے پجاری بن کر، وہ کہتے ہیں نا کہ تو میرا نہیں بنتا اپنا تو بن، آج تو ہم اپنے بھی نہیں رہے. بظاہر بڑی پمپ اینڈ شو گلیمرس دنیا ہے لیکن اندر سے کھوٹے روگی، اتنا کچھ اندر روگ ہی روگ لگے ہوئے. تو اللہ تعالیٰ یہاں یہی بتاتے ہیں کہ اللہ سے بے خوف ہونے سے بچ جاؤ. خود سے پوچھیں، مجھے کتنا خوف ہے اللہ سے، کتنا پکڑ ہے، پکڑ کا ڈر ہے. کیا اللہ ہمیں پکڑ سکتا ہے؟ ویک ڈیز میں پکڑ سکتا ہے، ویکینڈز پہ، صبح میں، دوپہر میں، شام میں، کبھی کوئی نافرمانی کو دل چاہے، چاہے وہ 2 گھنٹے کا ایک کوئی پروگرام ہے، سوچیں شاید میری موت وہیں آ جائے، پھر کیا بنے گا؟ پکڑی جاؤں گی تو کیا بنے گا؟ ایک ایسا قصہ ہوا تھا، کنسرٹ تھا کسی جگہ، اور وہاں اتنی بھگدڑ مچی، کتنی لڑکیاں مر گئیں. پاؤں لفٹ میں آ گیا، ایک لڑکی کا پاؤں کاٹ کے نکالنا پڑا، صرف یہ ہے کہ کوئی نیا سنگر آیا ہوا باہر سے. تو یہ کہانیاں آپ سنتے رہتے ہوں گے، کئی دفعہ چھتیں گرتی ہیں، سینما ہالوں کے لوگ مر جاتے ہیں. تو اللہ کہتے ہیں آپ امین و مکر اللہ، کیا تم اللہ کی پکڑ سے بے خوف ہو؟ تو سن لو کہ فلا یامن مکر اللہ الا القوم الخاسرون، اللہ کی خوف سے بے آزاد ہوتا وہی ہے جس کو خسارہ ملنا ہے. اس لیے اللہ کی پکڑ کا ڈر بندے کو اللہ کی پکڑ سے بچا لیتا ہے. اسی لیے آیت 100 میں فرمایا، اولم یهدی للذین یرثون الارض، اور کہ ان لوگوں کو جو زمین میں وارث ہوئے، من بعد اہلیہا، اپنے اہل کے بعد، یعنی وہ لوگ، اولم کیا اور نہیں، یا کیا بھلا نہیں، یہدی سبق ملا، ہدایت پائی، للذین ان لوگوں نے، کون، یرثون الارض، جو زمین کے وارث ہوئے، من بعد اہلیہا، اس کے پہلے رہنے والوں کے بعد، کیا، اللو نشاء وصبناہم بذنوبہم، کہ ہلاک ہونے کے بعد کہ ہم چاہیں تو ان کو بھی پکڑ لیں ان کے گناہوں کے جرم میں. وَنَطْبُ عَلَىٰ قُلُوبِهِمْ فَهُمْ لَا يَسْمَعُونَ، اور ہم ان کے دلوں کو مہر کر دیا کرتے ہیں پھر وہ کچھ نہیں سنتے. اللہ کہہ رہے یہ تم قوم شعیب کے قصے پڑھ کے یہ سوچ رہے ہو کہ جیسے قوم شعیب کو پکڑا تھا اللہ تمہیں نہیں پکڑ سکتا، کوئی نصیحت نہیں لیا، وَلَمْ يَهْدِ، پتہ کیا چل رہا ہے کہ ان سارے قصوں کو اپنی نصیحت کے لیے لو اور اللہ مہر لگا دیتا ہے. دعا کیجئے کہ دلوں کو مہر نہ لگے، مہر لگ جاتی ہے نا تو پھر ڈراوے اور فائدے خوشیاں برابر ہیں. اللہ کے نبی نے فرمایا کہ مومن کا معاملہ بڑا عجیب ہے، خوشی ملتی ہے شکر کرتا ہے اور شکر کے بدلے جنت، اور تکلیف پہنچتی ہے تو صبر کرتا ہے اور صبر کے بعد جنت. اور ایک روایت میں آتا ہے کہ منافق کا معاملہ اس گدھے کا ہے جس کو نہیں پتا کہ اس کے مالک نے اس کے اوپر بوجھ ناراضگی کے ساتھ ڈالا ہے یا خوش ہو کے ڈالا ہے. منافق مصیبتوں میں سمجھ نہیں پاتا یہ میرے ساتھ کیوں ہوئی، وہ مست ہوتا ہے اور خوشیوں میں تاپے سے باہر ہوتا ہے. تلک القرآن نقص علیک من انبائها، آیت 101. یہ وہ بستیاں جن کی کچھ خبریں ہم آپ کو سنا رہے ہیں. اب یہاں نبیوں کے قصے پورے ہو رہے ہیں، اب نبی صلی اللہ علیہ وسلم کو کہانی سنائی اور اب اللہ کہہ رہے ہیں یہ کچھ خبریں ہیں جو ہم نے آپ کو سنائی ہیں. اور انبیاء اور رسول میں اب تک 5 رسول، حضرت نوح، ہود، صالح، لوط اور شعیب. اب آگے حضرت موسیٰ کا قصہ ہے جو قرآن پاک میں سب سے طویل حصہ ہوگا. ہوا کیا تھا؟ وَلَقَدْ جَاتْهُمْ رُسُلُهُمْ بِالْبَيِّنَاتِ، اور آئے تھے ان کے پاس ان کے رسول روشن دلیلوں کے ساتھ، ہر بات کی دلیل دی، آیتیں دی. لیکن فَمَا كَانَ لِيُؤْمِنُوا بِمَا كَذَّبُوا مِنْ قَبْلِ، مگر وہ ایسے نہ تھے کہ اس بات کو مان لیتے جس کو پہلے سے جھٹلا چکے تھے. یہاں بھی ہائی لائٹ کیجئے، ہیومن سائیکالوجی کی بات ہے. ایک دفعہ جب بندہ ہدایت سے منہ موڑ لیتا ہے نا، تو دوبارہ پھر اس کو نبھانے کے لیے منہ موڑے ہی رکھتا ہے. دیکھیے، بعض لوگوں کو اپنی غلطی اتنی پیاری ہوتی ہے کہ پھر اس کو چھوڑتے نہیں، کیونکہ یہ ان کی غلطی ہے. پھر کوئی کتنے دلائل دے، دل بھی کبھی کبھی چاہنے لگے، لیکن وہ پھر آتے نہیں ہیں ہدایت کی طرف. ساتویں پارے کے اینڈ پہ پڑھا تھا کہ نقلب افئدتہم وقل، ہم ان کے دل اور ان کی نگاہیں پلٹ لیتے ہیں. کیوں کیوں نہیں پہلی باری مان لے؟ وہی بات ادھر ہے کہ جب ایک دفعہ انکار کر دیا تو اب کیوں خیر کریں. دیکھیے، کچھ لوگ ہوتے ہیں نا، دوسروں کی ہدایت پر ہی باتوں کو پیچھے کر کے نا اپنی غلط بات کو جسٹیفائی کرنے لگتے ہیں، پھر اپنی غلطی کو نبھاتے ہیں. نتیجہ کیا ہوتا ہے کہ جو عاجزی آنی تھی نا وہ نہیں آتی. اگر آپ یہ سارا کچھ دیکھتے ہوئے ایک بات آج لے کے اٹھے نا، کہ ہدایت پانے کی کنڈیشنز میں سے ایک کنڈیشن عاجزی ہے، پری ریکویسٹ. یعنی جیسے زمین نرم نہ ہو تو بیج نہیں پھلتا نا، اسی طرح ہمارے دلوں میں ایمان کے بیج نہیں ڈلیں گے جب تک ہم عاجزی والے دل سے یہ ساری باتیں نہیں سنیں گے. ورنہ ہو سکتا ہے ہم میں سے کوئی کہ کیا تھا آج سبق میں، بس قصے ہی تھے، کہانیاں ہی تھی. بس جب ہمیں دوسروں کے قصے کوئی سناتا ہے تو مطلب سٹوریاں ہی تھی، کچھ نہیں، ہمارے لیے کچھ نہیں تھا، آپ چلو. بس جب ہمارا یہ ایٹیچیوڈ ہوتا ہے. اور عقل مند کون ہے؟ کفا بالمرء کذبا، کسی بندے کی ہدایت کے لیے اتنا ہی کافی ہے. کیا سعید مموید بغیری، کہ جو دوسرے کے حالات سے نصیحت لے لے. اور آپ دیکھیے، ہم آج چاروں طرف جو کلچر دیکھتے ہیں وہ سٹوری ٹیلنگ ہے نا، فلمیں، ڈرامے، کارٹون، موویز، سٹوری ہے نا. لیکن قرآن آپ کو سٹوری سے پک کیا کرنا ہے اس کی بات بتاتے ہیں کہ تم اپنے لیے ہدایت کی بات کرو. سورۃ الانعام کی آیت 110 تھی جس کا میں نے اشارہ دیا آپ کو کہ وَنُقَلِّبُ أَفْئِدَتَهُمْ وَأَبْصَارَهُمْ، پھر ہم ان کی نظریں اور دل پھیر دیتے ہیں. کیسے؟ کل تک جو بہت اچھا لگتا تھا آج اچھا نہیں لگتا، کل جس کے بغیر رہ نہیں سکتے تھے آج اس کے لیے سوچ بھی نہیں سکتے. سوچ بدل جاتی ہے، پوائنٹ آف ویو بدل جاتا ہے. دیکھیے، کسی سے محبت ہوتی ہے نا، آپ کو اس کی ہر ادا اچھی لگتی ہے، اور خدا نخواستہ کوئی پردہ دل پہ آ جائے یا کوئی تھوڑا سا اس کے بارے میں بدگمانی آ جائے تو اچھی بات بری ہوتی ہے. میں تو حیران ہوتی ہوں جب شوہر بیوی طلاق ایک دوسرے سے لے دے رہے ہوتے ہیں تو وہ کدھر گئیں ساری پہلی باتیں اور ملاقاتیں. بعض اب لو میرجز ہوتی ہیں اور بعد میں انسان طلاق لیتے ہیں اور ایک دوسرے کی شکل نہیں دیکھتے. تو اللہ تعالیٰ دیکھی سوچ بدلتا ہے. دعا کیجیے ہماری سوچ نہ بدلے. لیکن اکثر لوگوں کا حال کیا ہے؟ 102 جو آخری آیت ہمارے سبق کی، وَمَا وَجَدْنَا لِأَكْثَرِهِمْ مِنْ عَهْدٍ، اور ہم میں ان میں سے اکثر کو عہد پر پکا نہیں پایا. یہ کون سا عہد ہے؟ بس دو سبق کے بعد انشاءاللہ آپ بھی دیکھیں گے. وَدَ الْأَسْت، انسانوں کی اکثریت اللہ سے کیے ہوئے عہد کو نبھا نہیں پائی. دنیا میں آئی، اللہ نے دیا بہت کچھ لیکن اللہ کو بھول گئی، اللہ کے رسول کو نہ مانا. وَإِمْ وَجَدْنَا أَكْثَرَهُمْ لَفَاسِقِينَ، تو ہم نے ان کی اکثریت کو فاسق ہی پایا. کیا مطلب؟ کہ نبی آئے، رسول آئے، سب کچھ ہوا، لیکن اکثر لوگوں نے ان سے فائدہ اٹھانے کی بجائے ان کی ناقدری کی. ہم اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ کے پکڑنے کا جو ڈھگ ہے وہ ہمیں سکھا دے، اور ہم اپنے اوپر آنے والی نعمتوں کو دیکھیں اور آزمائشوں کو دیکھیں. ایک سوال آپ کے ذہن میں ضرور آنا چاہیے، میں ان پہ خود ہی اس کا جواب دے دوں. کیسے پتا چلے کہ میرے اوپر جو تکلیف آئی ہے یہ میری پکڑ ہے، یعنی مجھے کسی گناہ کی اللہ نے سزا دی یا میرے لیے نعمت ہے؟ جی آپ سمینا، لفظ دونوں آپ نے ایک ہی یوز کر دیے، آپ جو کہنا چاہ رہے ہیں وہ ٹھیک ہے، لیکن ایک چھوٹا سا آپ سے ٹنگ سلپ ہوئی ہے. دیکھیے جب تکلیف آئے، کوئی بھی بیماری دکھ جو بھی ٹی سی، اس کے بعد رجوع اللہ ہو جائے تو یہ انعام ہے، یہ رحمت ہے، اللہ آپ کے درجے بلند کرنا چاہتا ہے. آپ وہ کام ویسے کوئی نہیں تھے کر رہے، اللہ نے کرا لیا آپ سے، جیسے کئی دفعہ باتوں میں لگا کے آپ اپنے بچوں سے کام کرا ہی لیتے ہیں. لیکن کسی بھی تکلیف یا خوشی کے بعد آپ اللہ سے دور ہو جائیں، آپ کے ایمان کا گراف ویک، نیکیاں کم، نمازیں کم، دین کم، تو یہ آزمائش ہے. خوشی یا غم دو امتحان کے پرچے ہیں، برابر مارکس ہیں ان کے. مت سوچئے کہ نعمتوں میں جو پڑا ہے وہ اللہ کی رحمت میں، نعمتوں والا بعد اللہ کی پکڑ میں ہوتا ہے. یہ اسی صورت میں ہم پڑھیں گے فلما نسو ما ذکرو بہ. اتنی زبردست میں کہتی ہوں یہ صورت ہے کہ بندے کو ایسے نہیں لگتا کہ شیشے کے آگے کھڑا کر دیتی ہے. ہم خود کو پہچانے، میرا آج کل دور کون سا چل رہا ہے؟ کیا میری نعمتوں کا دور، میری پکڑ ہے یا اللہ کا انعام ہے؟ مجھ پہ جو تکلیف آئی ہوئی ہے یہ کیوں ہے؟ دیکھیے ایک چھوٹی سی آج کی بات تھی، اس کا ٹاپک مجھے آج بھی یاد ہے، اگر کہیں ملے تو سن لیجیے گا، کہ مصیبت انسان کی استاد بن جاتی ہے. شرط ایک ہے کہ آپ اس سے سبق لے لیں، اور اگر سبق نہیں لینا تو استاد کا فائدہ کوئی نہیں. اللہ تعالیٰ ہم سب پہ اپنی رحمت کرے اور ہمیں ان امتحانوں میں پاک پاک کرے. پھر ہم اس نعمت کا استعمال کیا کرتے ہیں؟ اولاد نعمت ہے کہ آزمائش ہے؟ دیکھ لیجئے کہ اولاد کی تربیت کیسی کرتے ہیں، اس کو خوش کرنے میں اللہ کو ناراض تو نہیں کرتے. پھر 96 آیت میں قرآ کا لفظ جو آیا تھا، یہ قریت ان کی جمع، اور یلعبون 98 میں لام عین با. لعب کہتے ہیں کھیل کو، لائب کہتے ہیں کھلاڑی کو، پلیئر کو، وہی ہے. اللہ تعالیٰ ہمارے دلوں کے کفل ہٹا دے اور ہمارے دل حق کے لیے کھول دے. سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین. ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. آمین. جی کوئی بات اگر پوچھنی ہو تو پوچھ لیں، لیکن ابھی ہم نماز کا وقت اور بریک، انشاءاللہ اس کے بعد دوبارہ پھر ملتے ہیں. اذان لگا دیں.
علیکم و رحمۃ اللہ وبرکاتہ. الحمد للہ، جزاک اللہ خیر دیر استاذ جی. الحمد للہ بہت زبردست لیسن، جیسے استاذ جی نے کہا کہ سارا لیسن ہی، سبھی لیسن ایسے ہوتے ہیں، لیکن ساری سورہ الاعراف ایسی چل رہی ہے، ساری سورہ الاعراف ایسی چل رہی ہے. ہمارے لیے میرر امیج، ہمارے لیے ریفلیکشن کہ ہم کہاں کھڑے ہیں. تو ان ریفلیکشنز کے ساتھ ذہن پہ فوکس کرتے ہوئے انشاءاللہ ہم بریک کی طرف چلیں گے، اور بریک کے بعد واپس آئیں گے. 20 منٹس کا بریک لے لیتے ہیں، ٹھیک ہے؟ السلام علیکم ورحمۃ اللہ.